الحمدللہ رب العالمین والصلاۃ والسلام علی رسول اللہ وعلی آلہ وصحابہ اجمعین، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی۔ کچھ لیکچرز کے اوپر دینا چاہ رہا ہوں آپ کو، ایک سیریز ٹائپ لیکچر ہے، فارملی کوئی اس کا کوئی ایسا نہیں ہے کہ آج اس ٹاپک کے بارے میں ہوگا، آج اس ٹاپک کے بارے میں ہوگا۔ کچھ آپ لوگوں کو جو الوژن دی جاتی ہے میڈیا کی طرف سے، اس کی کوئی ریکٹیفیکیشن کرنی ہے۔ خبروں کے اندر جو آپ لوگ نیوز دیکھتے ہیں، اس کے اندر کیا آپ کو نظر آئے گا کہ کہیں پر کسی ملک کے اندر کہیں کوئی دہشت گردی کا واقعہ ہوا، یا کہیں پر کوئی آگ لگی ہے، یا کہیں پر کوئی لڑائی ہوئی ہے، کچھ بھی ہوا ہے، کہیں نہ کہیں اس سٹوری کے اندر کوئی نہ کوئی مسلم انوالو ہوگا۔ اگر کسی مسلم کنٹری کے اندر ہے تو آف کورس سارے مسلمز ہی ہیں وہاں پہ، لیکن اگر کوئی ویسٹ کے اندر بھی کچھ ہو رہا ہوگا تو کون انوالو ہوگا؟ سارا کوئی نہ کوئی مسلم ہوگا اس کے اندر انوالوڈ، اس نے کوئی نہ کوئی ایسی حرکت کی ہوگی، یا غصے میں آ کے، تیش میں آ کے کوئی حرکت کی ہوگی ایسی، جس کی وجہ سے ایک انسیڈنٹ ہو گیا، ایک واقعہ ہوگا، ایک حادثہ ہو گیا۔ ویسٹ کے اندر کیا ہوگا، وہ اس طرح کی ایونٹس کریں گے کہ مثال کے طور پہ کہ کوئی ایک ایونٹ ایسا ہو رہا ہے جہاں پر وہ اسلام کے اوپر یا قرآن کے بارے میں کوئی مذاق اڑانا ہے، یا رسول اللہ صلی اللہ علیہ وسلم کا انہوں نے کوئی مذاق اڑانا ہے، تو وہاں تو ان کی پولیس پروٹیکٹ کر رہی ہوگی، لیکن اگر وہیں پر ہی کوئی مسلمز آ کے پروٹیسٹ کریں گے کہ نہیں ہونا چاہیے، یا کوئی ایک غصے میں آ کے کوئی نوجوان اگر بالکل ہی کوئی ایکسٹریم حرکت کر بیٹھتا ہے جو کہ نہیں کرنی چاہیے تھی اسے، لیکن بہرحال وہ جذبات میں آ کے کر بیٹھتا ہے، تو وہ کیا ہوگا؟ یہ دیکھو کس طرح کے لوگ ہیں، یہ ان کے اندر تو برداشت ہی نہیں ہے، ٹالرنس ہی نہیں ہے، اور یہ تو کس طرح کی باتیں کرتے ہیں کہ بڑا ٹالرنٹ ریلیجن ہے، یہ دیکھو کس طرح کی حرکت کر بیٹھ رہا ہے۔ امپریشن کس طرح کا ہے کہ سارے پرابلمس کا کاز کون ہے؟ مسلمان، یہ مسلم جو ہے نا، یہ کاز ہے پرابلم کا، یہ مین ریزن ہے۔ جو بڑے بڑے ورلڈ لیڈرز ہیں وہ اپنی زبان سے تو یہ نہیں کہیں گے، لیکن وہ ایونٹس اس طرف کے لے کے جائے جا رہے ہوتے ہیں کہ ایونچولی امپریشن یہی آئے کہ نہیں، یہ تھوڑے سے بیچارے بیکورڈ لوگ ہیں، ہم لوگوں نے ان لوگوں کو ساتھ لے کے چلنا ہے۔ جو ورلڈ لیڈرز، بڑے بڑے ورلڈ لیڈرز ہیں، وہ جو سمپتھیٹک لہجہ اختیار کریں گے، ان کے ایٹیٹیوڈ کیا ہوگا؟ یہ بیچارے تھوڑے پرانے لوگ ہیں، پرانے خیالات کے لوگ ہیں، تو ان کو تھوڑا سا ہمارے ساتھ چلنے میں نا ٹائم لگے گا، ان کو ہم نے تھوڑا سا ٹالریٹ کرنا ہے۔ یہ ٹالرنس نہیں دکھا رہے، ہم ٹالریٹ کر لیتے ہیں انہیں، ہم تھوڑا سا ان کو اکوموڈیٹ کر لیتے ہیں، ہم نے اپنے ملک کے اندر بھی اکوموڈیٹ کیا ہوا ہے انہیں، تو ہم ان کو بہت جگہوں کے اوپر اکوموڈیٹ کر لیں گے۔ تو امپریشن اگین میں ریپیٹ کر رہا ہوں کہ کیا ہے کہ ورلڈ کے ساری پرابلمز جو ہیں وہ ان کا کاز مسلمز ہیں، یا اسلام جو ہے وہ فنڈامنٹل کاز ہے اس کا۔ اور ایک خاص چیز جو اس ایجوکیشن سسٹم نے اچیو کی ہے وہ یہ ہے کہ ہمارے جتنے بھی مسلمز ہیں، چاہے وہ اولڈ ہیں، یا چاہے وہ مڈل ایجز میں ہیں، یا چاہے وہ ینگ ہیں، ان کو کچھ پاسٹ کے بارے میں زیادہ نہیں پتا، ہسٹری کے بارے میں زیادہ نہیں پتا، اور وہ ظاہری بات ہے جب ان کو پاسٹ اور ہسٹری کے بارے میں نہیں پتا تو اس لیے وہ پھر بہت زیادہ فرم یا بہت زیادہ کلیئر نہیں ہے اپنے پریزنٹ اور فیوچر کے بارے میں۔ آپ امیجن کریں ایک بندہ ایسا جس کی پرانی یادداشت کھو گئی ہے، اس کا حال کیسا ہوگا؟ ایک ایسا بندہ جو مرضی ایج ہو اس کی، اس کا اگر پرانی یادداشت کھو گئی ہے، میموری لاس ہے اسے، تو پریزنٹ میں آپ کو کیسا نظر آئے گا؟ وہ کچھ آؤٹ پٹ دیں، آپ لوگ فیڈ بیک دیں، ہاں جی، اور بات چیت میں کیسا نظر آئے گا آپ کو؟ باڈی لینگویج کیسی نظر آئے گی آپ کو اس کی؟ اس کو بیچارے کے پاس کچھ کہنے کو ہی نہیں ہوگا، اس کو تو سمجھ نہیں لگ رہی ہوگی میرے ساتھ دائیں بائیں ہو کیا رہا ہے۔ وہ تو خود جو میں بات کر رہا ہوں نا، کہ جس کو اپنے پاسٹ کے بارے میں نہ پتا ہو، وہ کس قدر کنفیوزڈ انسان ہوگا، خود کتنا کنفیوزڈ ہوگا، باقی اس کے اوپر جتنا مرضی اس کو کنفیوز اور کیا جائے، لیکن وہ خود کتنا کنفیوزڈ ہوگا اگر اسے اپنے پاسٹ کے بارے میں نہیں پتا۔ تو یہی حال ایک ایسی نیشن کا بھی ہے، ایک ایسی امت کا بھی ہے، کہ اگر اس کو بھی اپنے پاسٹ کے بارے میں نہیں پتا کہ پیچھے کیا ہو چکا ہے، کیا ہوتا آیا ہے، اور ہمارا پاسٹ، مسلمانوں کا پاسٹ کیسا گزرا ہوا ہے، اور جو ویسٹ ہمیں اس ٹائم بہت زیادہ ملائن کر رہا ہے اور ہمیں برا برا سمجھ رہا ہے، ہمیں ایسا ڈپکٹ کر رہا ہے کہ ایسے ہم بہت بیکورڈ ہیں، ان کا پاسٹ کیا گزرا ہوا ہے، تو ظاہری بات ہے کہ وہ پھر ایسا نوجوان یا ایسا شخص، ایسا مسلمان جو ہے وہ اپنے پریزنٹ کے اندر بھی بہت کلیئر نہیں ہوگا، بہت سالڈ نہیں ہوگا، اور فیوچر کے بارے میں تو بہت ہی اسکیپٹیکل ہوگا۔ پوائنٹ کلیئر ہو گیا میرا؟ تو इकबाल ने भी इस चीज़ को बहुत ज़्यादा एम्फेसाइज़ किया हुआ है कि नौजवान जो हैं वो इस ख़ास तौर पे नौजवान इस चीज़ के ऊपर बहुत ज़्यादा हों कि उनको अपना पास्ट के बारे में पता हो। उनके जो बहुत सारे अशआर हैं ना वो नहीं समझ आ सकते जब तक कि हिस्ट्री आपने ना पढ़ी हो, वरना वो वाक्य जिस वाक्य को वो एक शेर के अंदर टच कर रहे होते हैं ना वो कुछ समझ नहीं लगेगा कि इस वाक्य का बैकग्राउंड क्या था। तो एक शेर उनका है जो उन्होंने फरमाया हुआ है, कभी ए नौजवान मुस्लिम तदब्बुर भी किया तूने, वो क्या गर्दून था जिसका तू है एक टूटा हुआ तारा। गर्दून किसे कहते हैं? गैलेक्सी को कहते हैं। तो वो किस गैलेक्सी के तुम एक टूटे हुए तारे हो जिसके अलग हो गए हो तुम? तुमने कभी गौर भी किया इस चीज़ पे? कहाँ से तुम आए थे? तुम्हारा पास्ट क्या था? उस चीज़ के ऊपर कभी गौर करो। तो उस चीज़ की तरफ थोड़े से मैं आप लोगों को इशारे दूंगा। ये तो मुमकिन ही नहीं है कि इस्लामिक हिस्ट्री जो है वो पढ़ाई जा सके डेली डेढ़ घंटे या दो घंटे के लेक्चर में या एक हफ्ते के अंदर या महीने के अंदर। ये तो मुमकिन ही नहीं है कि इस्लामिक हिस्ट्री को इस तरह से पढ़ाया जा सके। अलबत्त ये है कि उसमें से कुछ थोड़े थोड़े वाक़ात जो हैं वो लिए जा सकते हैं कि हाँ ये भी एक वाक़या हुआ था हमारे मुस्लिम्स का। वेस्ट जो सबसे ज़्यादा जो दूसरी वर्ल्ड के ऊपर थर्ड वर्ल्ड कंट्रीज़ और उसके अंदर ऑफकोर्स वो मुस्लिम्स को भी काउंट करता है, जब इस कैटेगरी के अंदर थर्ड वर्ल्ड कंट्रीज़ काउंट किए जाते हैं पॉलिटिक्स के पॉइंट ऑफ व्यू से, जब थर्ड वर्ल्ड कंट्रीज़ को काउंट किया जाता है तो अरब स्टेट्स भी शामिल हैं उसमें। चाहे GDP उनका जितना मर्जी हाई जा रहा है या जो मर्जी उनके यहाँ इकॉनमी का हाल है, जितनी मर्जी ग्रूम कर रही है वो, चाहे वो UAE हो, एमिरेट्स हो, दुबई हो, चाहे वो सऊदीया हो, कतर हो, दोहा, ये मुल्क हो, लेकिन जब वो पॉलिटिक्स के पॉइंट ऑफ व्यू से बात करते हैं तो थर्ड वर्ल्ड कंट्रीज़ में ये कंट्रीज़ भी शामिल हैं। क्यों? क्योंकि इन कंट्रीज़ के अंदर क्या पॉलिटिकल सिस्टम क्या है? किंगडम है ना, बादशाहत है। ये इन तमाम के अंदर बादशाहत है। तो ये तो पुराना सिस्टम होता था ना एक, कि अगर एक बंदा मर गया है, बाप मर गया, तो उसके बेटे में से कोई एक बनेगा उसका जानशीन। डजंट मैटर कि वो क्वालिफाई करता है कि नहीं करता, उसकी कोई अपनी कोई क्वालिफिकेशन है कि नहीं, उसका अपना कोई इंटेलेक्ट है कि नहीं है, लेकिन वो ही बनेगा बादशाह क्योंकि वो उसका बेटा है। तो एक कैटेगरी ये है। और एक और कैटेगरी क्या है जो पाकिस्तान टाइप कंट्रीज़ की है, कि जो डेमोक्रेसी के रास्ते पर चलना चाह रहे हैं लेकिन किस तरह चल रहे हैं, हर कुछ अरसे बाद कू हो जाता है, ये सिस्टम डिरेल हो जाएगा, फौज आ जाएगी या कोई और पार्टी आ जाएगी। जो अपोजिशन में होंगे वो हमेशा सड़कों के ऊपर होंगे, हमेशा एहतजाज कर रहे होंगे किस तरह से ये गवर्नमेंट डूबे ख़त्म हो। जो गवर्नमेंट में होंगे वो किस तरह गवर्नमेंट को रन कर रहे होंगे, करप्शन के स्कैंडल्स होंगे उनके ऊपर, ज्यादाति के स्कैंडल्स होंगे, इंसाफ के जो तकाजे हैं, जुडिशल सिस्टम जितना भी है उसको मिलाइन करते हैं, वो अपने इंटरेस्ट में यूज़ करते हैं, इस तरह की डेमोक्रेसी चल रही होगी, चाहे वो पाकिस्तान हो, चाहे वो बांग्लादेश हो, चाहे ऐसी जितनी मर्जी कंट्रीज हों जो डेमोक्रेसी के रास्ते पे चल रही होती हैं। तो ये सब के सब क्या है? थर्ड वर्ल्ड कंट्रीज़ हैं, पॉलिटिक्स के पॉइंट ऑफ व्यू से सारी की सारी थर्ड वर्ल्ड कंट्रीज़ हैं ये। ये जो यूरोप की जितनी भी कंट्रीज़ हैं, चाहे वो जर्मनी हो, फ्रांस हो, इंग्लैंड हो, ये जितनी भी कंट्रीज़ हैं जो ज़्यादा लीड कर रही होती हैं, ज़्यादा जो बयान दे रही होती हैं और ज़्यादा उस तरह फील कराती हैं कि एज इफ के हम जो हैं वो रोल मॉडल्स हैं, लुक अपॉन अस, हमारी तरफ देखो और उस तरह का तुम अडॉप्ट करने की कोशिश करो। तो इन कंट्रीज़ के बारे में, अव्वल तो ये कंट्रीज़ कोई बहुत पुरानी नहीं है, ये कंट्रीज़ तब पहले अगर आप पुराने मैप्स देखें, ये कंट्रीज़ सारी एक बहुत बड़ा किंगडम होता था। कोई नाम पता है क्या नाम था उस किंगडम का, जो यूरोप में भी था, अफ्रीका में भी था और मिडल ईस्ट की तरफ भी था? रोमन एम्पायर होता था ये सारा, ये सारा कुछ जो है ये रोमन एम्पायर के अंदर आता था। तो ये तो कंट्रीज़ नंबर वन, ये कि ये कोई बहुत ज़्यादा नए कंट्रीज़ नहीं है। ऊपर से ये कि जब ये कंट्रीज़ फॉर्म हुए हैं तो इनकी हिस्ट्री आप देखें तो डार्क एजेस के दौर से गुजरे हैं ये, और ये हार्डली को 200-300 साल पुरानी बात ही है कि इनके अंदर कोई चेंज आया है, वरना अदरवाइज़ ये बहुत ज़्यादा गुमराहियों के अंदर ये कंट्रीज़ थे। तो एक तरफ जब रोमन एम्पायर था इतना बड़ा एम्पायर, और दूसरी तरफ जो है वो पर्शियन एम्पायर था, ये दोनों एम्पायर तब तो नहीं है ना दुनिया में कहीं भी, तो ये दोनों जो बड़े एम्पायर्स हैं जो उस वक्त के अपने दौर के सुपर पावर होते थे, इनका पॉलिटिकल सिस्टम क्या होता था? बादशाहत होते थे, यहाँ पे एम्परर्स होते थे इनके यहाँ। पर्शिया के अंदर तो बिल्कुल ही ऐसा ही सिस्टम होता था, और रोमन एम्पायर के अंदर भी क्या होता था, ज़्यादा से ज़्यादा उन्होंने कुछ एडवांस होकर एक सेनेट बना दिया था कि एक टीम होगी लोगों की, एल्डर्स की, जो कि बादशाह या एम्परर को एडवाइसेस दिया करेंगे کسی بات کے اوپر اگر وہ متفق نہیں ہو رہے تو بادشاہ کو ریکنسیڈر کرنا چاہیے. لیکن بہرحال ایمپرر از سپوز ٹو بی ایمپرر, اور جو ایمپرر ہوتا ہے یا جو بادشاہ ہوتا ہے اس کی مالکیت کیا ہوتی ہے, اس کی ورتھ کیا ہوتی ہے, جو کچھ بھی اس ملک کے اندر ہوتا ہے, جتنے خزانے جو کچھ بھی ہے وہ اس کا مالک ہے جو بادشاہ ہوتا تھا. اسلام کے اندر کیا سسٹم آیا تھا, جب رسول اللہ صلی اللہ علیہ وسلم گئے ہیں تو اس کے بعد جو خلافت کا دور شروع ہوا ہے اس کے اندر خلفۂ راشدین کا کیا سسٹم ہوتا تھا, وہ بادشاہت نہیں تھی کہ ایک کے مرنے کے بعد جو ہے وہ دوسرے کے بیٹے نے ہی بادشاہ بن جانا ہے. وہ کیا سسٹم تھا ان کے ہاں, انہوں نے آپس میں مشورے سے چوز کیے تھے, خلیفہ چوز کیے تھے انہوں نے کہ ہم نے کس کو خلیفہ بنانا ہے. حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کو کس طرح چوز کیا گیا تھا, جنرل ڈسکشن کے بعد, جنرل ڈسکشن کے بعد ایک کنسنسس ہوا تھا کہ یہ بندہ جو ہے یہ بیسٹ ہے. انفیکٹ حضرت ابو بکر جو تھے وہ حضرت عمر کی طرف پوائنٹ کر رہے تھے کہ آپ اس کو خلیفہ بنائیں, یہ زیادہ اپروپریٹ ہے. اور حضرت عمر نے آگے بڑھ کے حضرت ابو بکر کے ہاتھ کے اوپر بیعت کر لی تھی کہ نہیں یہ خلیفہ ہے, میں خود ان کے ہاتھ کے اوپر بیعت کرتا ہوں. پھر آہستہ آہستہ کر کے انصار اور مہاجرین میں سے ایک ایک نے ان کے ہاتھ کے اوپر بیعت کرنا شروع کر لی. اس کچھ دن کچھ سٹارٹ میں بیعت ہو گئی تھی اور کچھ کو تھوڑا سا ٹائم لگا تھا بیعت کر لی انہوں نے, جن کے اندر حضرت علی بھی شامل ہیں. جب یہ بیعت ہو گئی تھی تو اس کے بعد حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ نے جو خطبہ دیا تھا اس کے اندر کیا کہا تھا انہوں نے, انہوں نے کہا تھا کہ میں آپ لوگوں میں سے سب سے بیسٹ نہیں ہوں لیکن مجھے یہ ذمہ داری دی گئی ہے. یہ نہیں کہا تھا کہ مجھے یہ بڑا ریوارڈ دیا گیا اور مجھے بڑی پریولیج دی گئی ہے کہ میں اب اس چیز کے اوپر ہوں تو اب میں تو انجوائے کروں گا اس چیز کو. انہوں نے کہا تھا مجھے یہ ذمہ داری دی گئی ہے مسلمانوں کی, اجتماعی معاملات کی, آل دو آئی ایم ناٹ دا بیسٹ. تو اس کے اوپر اب بعد میں کیا ہوا تھا کہ حضرت ابو بکر کا پروفیشن کیا تھا, کیا کرتے تھے, وہ تجارت کیا کرتے تھے, تاجر تھے, وہ بڑے اسکیل کے تاجر تھے. وہ حضرت عثمان رضی اللہ تعالیٰ عنہ, حضرت ابو بکر, حضرت عمر بھی, لیکن حضرت ابو بکر اور حضرت عثمان زیادہ بڑے اسکیل کے تاجر تھے. اب ایک طرف وہ خلافت کے نظام کو رن کرنا شروع کیا جس کے اندر بہت زیادہ پیچیدہ پرابلمس بھی آئے تھے. رسول اللہ صلی اللہ علیہ وسلم کے جانے کے بعد دنیا سے بہت سارے جو عرب علاقے تھے, بہت سارے عرب کے قبائل تھے, انہوں نے کیا سمجھا تھا, وہ جو بندہ تھا نا جو اپنے آپ کو نبی کلیم کر رہے تھے وہ تو اب رہے نہیں, جب وہ نہیں رہے تو بس معاملہ ختم ہو گیا. اب تو اس لیے وہ جو تھا نا جس طرح اس دور میں ہوتا تھا پہلے بادشاہوں کے اندر کہ بندہ جب تھا تو اس کے بعد اس کو بیٹا بنے گا, تو ان کا تو کوئی بیٹا ہے ہی نہیں, رسول اللہ علیہ وسلم کے کوئی بیٹے سروائیو تو نہیں کیے تھے نا. نام پتہ ہے آپ صلی اللہ علیہ وسلم کے بیٹوں کے کیا نام تھے, اور ابراہیم. تو ان کے تو کوئی بیٹے ہیں نہیں, سروائیو کیے نہیں, اس لیے کیا ہوا, نظام ختم ہو گیا بس. تو اس لیے وہ جو ہم نے ساری جو بیعت کی ہوئی تھی وہ اس چیز سے نکل گئی. یہ وہ عرب کے دور دور علاقے کے قبائل تھے جن تک اسلام کے بھی صحیح معنوں میں ٹیچنگز نہیں پہنچی تھی. اسلام کی جہاں پہ ڈیپ ٹیچنگز تھیں وہ کون سے علاقے تھے, وہ مکہ تھا, وہ مدینہ تھا آف کورس, اور وہ طائف اور اس کے ارد گرد کے جگہیں تھیں. یہ تین جگہیں انٹیکٹ رہی تھیں, باقی اکثر جگہوں کے اوپر تو لوگ اسلام سے ہٹ گئے تھے, جو ایلیجنس تھی انہوں نے کہا ختم ہو گئی, اس کا بیٹا ہے ہی نہیں ان کے جب, تو باقی آگے معاملہ ہی نہیں چلے گا. جبکہ ان کو نہیں پتا تھا کہ اسلام تو پرانے تمام نظریات کو ختم کرنے آیا تھا اور ایک ہائر ویلیوز کے اوپر دینے آیا تھا, کہ یہ کوئی کرائیٹیریا نہیں کہ کوئی کسی کا بیٹا ہے, بلکہ کون زیادہ ایلیجیبل ہے, کون سب سے زیادہ متقی ہے اللہ تعالیٰ کے نزدیک, اور کون جو ہے وہ اس ذمہ داری کو سب سے اچھے طریقے سے نبھا پائے گا. تو ایک تو اس معاملے کو ٹیکل کرنا تھا. اس کے بعد کیا ہوا تھا, عرب کے اندر ہی کچھ لوگ ایسے تھے جو ایمبیشیس تھے, زیادہ ان کے اندر تھا کہ ہم لوگ بھی کوئی چیز لائف کے اندر بڑی اچیو کر پائیں. تو انہوں نے کہا کہ جس طرح یہ محمد بن عبداللہ جو تھے صلی اللہ علیہ وسلم, انہوں نے اچیو کر لیا تھا, یہ بھی کیا تھے, یہ ایک عام گھرانے کے تھے اور انہوں نے اچیو کر لیا تھا اتنا بڑا امپائر کس بیس کے اوپر, صرف یہ دعویٰ کیا تھا نا کہ ہم نبی ہیں تو ہم بھی دعویٰ کر لیتے ہیں کہ ہم نبی ہیں. تو اس طرح کے جھوٹے نبی کھڑے ہونے شروع ہو گئے جس کے بارے میں رسول اللہ علیہ وسلم نے پہلے ہی بتا دیا تھا کہ میرے بعد جو ہیں وہ جھوٹے نبی آنا شروع ہو جائیں گے. جھوٹے نبی بھی کہا تھا اور دجال کا لفظ بھی استعمال کیا تھا انہی کے لیے, دجالون کذابون, تو جھوٹے دعوے دار جو ہیں وہ سامنے آنا شروع ہو جائیں گے. تو اسی طرح ہوا کہ بہت زیادہ آنا شروع ہو گئے تھے. ایون ایک عورت بھی تھی, اس نے بھی کلیم کر لیا تھا کہ میرے اوپر بھی وہی آتی ہے, और उसी तरह लोगों के आगे बस प्रिटेंड करना शुरू हो गए थे, बोलो कि हाँ जी हमारे पर वही आ रही है, थोड़ा टाइम दे हम करते हैं। उन्होंने कहा बस एक्टिंग ही करनी है ना, हम कर लेंगे। तो नाउज़ुबिल्ला उन्होंने ये बात समझी नहीं कि रसूलुल्लाह सल्लम जो थे वो अल्लाह के वाकई सच्चे नबी थे, उनके ऊपर जो वही आती थी वो सही थी, और जो कलाम था, जो असल एसेंस था, जो टेस्ट था इस चीज़ का कि आप सल्लम सच्चे रसूल और नबी हैं, वो कुरान था। उन्होंने उसके ऊपर गौर किया नहीं, तो झूठे नबी भी खड़े हो गए थे। और क्या प्रॉब्लम आई थी, रोमन एम्पायर और पर्शियन एम्पायर के साथ मुसलमान जो थे ये इंगेज थे। रोमन एम्पायर के साथ मुसलमानों की एक जंग होने वाली थी, इससे पहले हुई थी जंगे मौता हुई थी। जंगे मौता के अंदर मुसलमानों के बड़े बड़े जो सहाबी थे जिनको आप सल्लम ने तीन लीडर्स बनाया था वो शहीद हो गए थे, और यही वो जंग है जिसके अंदर पहली दफ़ा खालिद बिन वलीद रज़ी अल्लाह ताला अन्हु जो थे वो एक कमांडर बन के सामने आए थे। जब तीन मुसलमानों के जो चीफ थे जिनको रसूल अल्लाह ने अपॉइंट किया था, अगर ये ना रहे तो फिर तुम लीडर हो गए, अगर ये ना रहे तुम लीडर हो गए। तो रोमन एम्पायर के इतने बड़े आर्मी के सामने वो जब छोटी सी जो फौज थी वो नहीं लड़ पाई थी, और वो चंद हज़ार जो थे वो उनमें से लीडर्स जो थे उनके शहीद हो गए थे, तो उन्हीं मुसलमानों ने फिर उसी एट द स्पॉट खालिद बिन वलीद रज़ी अल्लाह ताला अन्हु को लीडर बनाया था, और वो एक बहुत अच्छी स्ट्रेटजी के साथ मुसलमानों को वहाँ से रिट्रीट करके लेके आ गए थे। और वो मुसलमान उस मायने में कामयाब नहीं हुए थे, लेकिन एक बात ज़रूर आ गई थी कि ये जो है ना इन्होंने टक्कर ज़रूर ली है इतनी बड़ी आर्मी के साथ रोमन एम्पायर की, जिनकी जो लीजन होते थे वो लाखों के हिसाब से होते थे और मुसलमानों की फ़ौज चंद हज़ारों में होती थी। मुसलमानों का सबसे बड़ा लश्कर जो बना था वो कौन सा बना था, ये जब हम लोगों ने मुसलमानों ने मक्का फतह किया था कि अरब जो थे मक्का के वो ओवरवेल्म हो गए थे, तो वो 10,000 की फ़ौज आई थी मुसलमानों की, तो यहाँ पर तो लाखों के हिसाब से होते थे रोमन लीजेंस जो थे, दो लाख के लीजेंस होते थे, इनके फिर भी इनके मुकाबले में टक्कर ले ली। वरना आम आदमी क्या होता, छोटी फौज वैसे भाग जाती देख के, इनमें फिर भी लड़े हैं तो एक लेगेसी रही थी कि हाँ ये फिर भी लड़के गए हैं ये उनसे। और साथ ही आप सल्लल्लाहु अलैहि वसल्लम ने रिकाउंट किया था उस चीज़ को कि अब हम लोग जाएंगे दूसरी जंग के लिए रोमन्स के साथ। जंग मौता के रिवेंज क्या था, मुसलमान क्या किस जंग के लिए सामने आए थे, बहुत मशहूर है, जो बहुत दूर तक गए थे, तबूक, ग़ज़वा तबूक हुई थी। ग़ज़वा तबूक के अंदर रोमन सामने नहीं आए थे लड़ने के लिए, क्यों नहीं आए थे सामने, वाकया पता है, रीज़न पता है इसका, रोमन्स क्यों नहीं सामने आए थे लड़ने के लिए, जबकि अभी भी वो लाखों के हिसाब से थे और मुसलमान अभी भी लाखों में नहीं थे, अभी भी हज़ारों में ही थे सिर्फ। उसकी वजह ये थी कि हेरेक्लियस जो था, या अरबी की किताबों में हरकल, जो बेजेंटाइन एम्पायर का किंग था, रोमन एम्पायर बहुत बड़ा था साइज़ के अंदर, तो जो उसका वेस्टर्न एम्पायर था वो अलहदा रूल किया जाता था, और जो ईस्टर्न एम्पायर था उसको बेजेंटाइन एम्पायर बोलते थे, वो अलहदा रूल किया जाता था। बेजेंटाइन एम्पायर का जो किंग था, एम्परर था, उसका नाम हेरेक्लियस था, हरकल अरबी की किताबों के अंदर या हदीस के अंदर हरकल आता है। तो उसके नज़दीक जो था वो रसूल सल्लम को मानता था कि अल्लाह के रसूल हैं, वाकई हैं, लेकिन अपने पॉलिटिकल रीजंस की वजह से वो मानता नहीं था, क्योंकि अगर मानना पड़े, ओपनली मानना पड़ जाता उसे, तो क्या करना पड़ता, जारी बात है उसके लोग उसको ट्रीजन के केस से मार डालते, या तो वो भाग जाता वहाँ से, लेकिन अगर भाग के मुसलमानों की तरफ भी आता तो एज नॉर्मल मुसलमान ही होता, क्योंकि मुसलमानों के अंदर कोई हायर लोअर रैंक्स तो नहीं होते ना, जिस तरह के रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जो थे। अब एक तरफ हम दुआ करते हैं ना आप सल्लम के बारे में, वसल्लल्लाहु तआला अला खैर खल्के, ही बेहतरीन क्रिएशन जो है अल्लाह ताला की, वो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम है। लेकिन साथ अहदीस अगर आप लोग पढ़ेंगे तो अहदीस के अंदर क्या होता है कि एक अरबी शख्स आए, एक बद्दू शख्स आए मुसलमानों के पास, पहली दफ़ा वो मदीना में आए, और उन्होंने आके देखा कि मुसलमान कुछ लोग बैठे हुए हैं, आके उन्होंने सवाल पूछा, आप में से मोहम्मद कौन है सल्लल्लाहु अलैहि वसल्लम। ये जो सवाल है, आगे जो भी हदीस होती थी बेशुमार हदीसों में इस तरह, लेकिन ये जो उनका सवाल होता था करना, इससे कुछ पता है क्या जाहिर होता है, आके वो पूछ रहे हैं कि आप में से मोहम्मद कौन है, तो इससे क्या जाहिर होता है। हाँ जी बिल्कुल, इससे ये जाहिर होता है कि जो मुसलमानों के जो हेड हैं, जो मुस्लिम इस्लामिक स्टेट के जो अमीर हैं, वो इतने सिंपल थे कि उनको देख के आइडिया भी नहीं होता था कि इनमें से कौन है जो अल्लाह के रसूल हो सकते हैं। ना तो उनका ड्रेसअप कोई इतना सिंपल, कोई इतना वो होता था, एक्स्ट्राऑर्डिनरी होता था कि कोई स्पेशल किस्म का गाउन पहना होगा ऊपर, या कोट होगा, या इमामा उनका कोई ऐसा डिफरेंट होता था, اتنے سمپل تھے کہ عام آدمی کو پتہ بھی نہیں لگتا تھا. اور صرف ڈریسنگ کے اندر سمپلسٹی نہیں بلکہ اور کس چیز میں سمپلسٹی تھی؟ رسول اللہ صلی اللہ علیہ وسلم کے بیٹھنے میں بھی سمپلسٹی تھی. یہ نہیں کہ ایک وہ اونچی چیئر پہ بیٹھے ہوئے اور باقی سب جو ہوں گے وہ نچلی چیئر پہ بیٹھے ہوں گے. جس طرح کہ ایک عام ایک کمپنی کا ایک ہیڈ بھی ہوتا ہے, ایک سی او بھی ہوتا ہے, جب وہ ایک کانفرنس میٹنگ میں بیٹھے ہوتے ہیں تو آپ دیکھیں جو لیڈ کر رہا ہوتا ہے اس کی چیئر ہمیشہ ایک بڑی سی ہوتی ہے, آرمز اس کے بڑے ہوں گے یا اس کے جو شولڈرز ہوں گے وہ زیادہ اونچے ہوتے ہیں. تو اس طرح کا بھی کوئی معاملہ نہیں تھا, اس قدر سمپلسٹی تھی اس کے اندر, اس معاملے میں اس قدر سمپلسٹی تھی. تو اگر ہرکل کو یہ ہوتا کہ میں وہاں پہ آ جاؤں گا تو اس کو تو بالکل سمپل ہو کے رہنا پڑنا تھا, وہ سارے جو بادشاہت کے اندر رہ رہا تھا وہ سب کو چھوڑنا پڑتا. تو فار مینی ریزنس, فار پولیٹیکل ریزن, اکنامک ریزنس, وہ اس نے نہیں اس کو آپٹ کیا. کیا پتا اس کی فیملی بھی اس کو ڈسون کر دیتی, اس لیے اس نے سوشل ریزنس کی وجہ سے بھی آپٹ نہیں کیا اس نے. تو وہ سامنے نہیں آیا, رسول اللہ صلی اللہ علیہ وسلم جب آئے تھے غزوہ تبوک کے اندر تو وہ سامنے ہی نہیں آئے لڑنے کے لیے. بعد میں مسلمانوں کے اس چیز کا بہت فائدہ ہوا تھا کہ اس بارڈرنگ علاقہ جو تھا, جتنا بھی بارڈرنگ علاقہ تھا مسلمانوں کا اس کے ساتھ رومن امپائر کے ساتھ, ان سب کے اندر جو ہے نا ایک مسلمانوں کا ٹیکا بیٹھ گیا تھا کہ ان سے تو رومنز ڈرتے ہیں کہ سامنے نہیں آئے. تو بعد میں رسول اللہ صلی اللہ علیہ وسلم نے کیا ارادہ کیا تھا کہ رسول اللہ صلی اللہ علیہ وسلم کے منہ بولے بیٹے تھے زید بن حارثہ, وہ شہید ہوئے تھے اس غزوہ کے اندر, سوری اس جنگ, جس جنگ کے اندر, جنگ موتا کے اندر وہ شہید ہوئے تھے. تو ان کے بیٹے تھے اسامہ بن زید. تو رسول اللہ صلی اللہ علیہ وسلم نے ان کو لیڈر بنا کے, بالکل ینگ سے لڑکے تھے, ان کو لیڈر بنا کے تیار کیا تھا کہ یہ جائیں گے. تو اسی وقت رسول اللہ صلی اللہ علیہ وسلم کا وصال کا وقت آ گیا تھا. تو ایک اور پرابلم یہ بھی آ گئی تھی کہ جب پورا عرب ہی تقریباً مرتد ہو گیا ہے, اسلام سے پھر گیا ہے, پھر جھوٹے نبی بھی آ گئے, تو بجائے ایک تو یہ کہ اسلام کو چھوڑ دیا, دوسرا یہ کہ اپنے اپنے علاقوں کے اندر انہوں نے ایک پاکٹس بن گئے ہیں ریزسٹنس کے, اور دوسرا یہ کہ وہاں پر رومن امپائر بھی آ رہا ہے. تو اب کیا کیا جائے؟ تو حضرت ابو بکر نے یہ فیصلہ یہ اللہ بھی کیا تھا کہ نہیں, مسلمان جو ہیں وہ اس, یہ جو فوج ہے مسلمانوں کی, یہ جائے گی وہاں تک. اور یہ گئے بھی تھے, دوبارہ گئے وہاں پہ بارڈر تک, دوبارہ پہنچے تو وہ اس سارے علاقے کے اندر دوبارہ ٹیکہ بیٹھ گیا مسلمانوں کا کہ نہیں, رسول اللہ صلی اللہ علیہ وسلم کے دنیا سے جانے کے بعد ان کی طاقت میں کوئی کمی نہیں آئی, ان کے عزم میں کوئی کمی نہیں آئی. پھر ایک اور بھی کیا پرابلم آ گئی تھی, فیس ہو رہی تھی کہ مسلمانوں کی یا جو اسلامک اسٹیٹ کی جو ریٹ ہوتی ہے, ریٹ کسے کہتے ہیں؟ رول آف لا, رول آف لا, جو کہ اس ٹائم جس طرح مثال کے طور پہ ہمارے ملک کے اندر کافی حد تک مس ہوتا جا رہا ہے, کافی حد تک کم نظر آ رہا ہے. ٹیکس اتنا ٹیکس دینا ہے, ٹیکس کوئی دے ہی نہیں رہا. 19 کروڑ کی آبادی ہے, ٹیکس مشکل سے 9 لاکھ بھی نہیں دے رہے لوگ. تو 19 کروڑ میں سے جتنے ٹیکس دے سکتے ہیں, چلیں آپ 10 کروڑ نکال دیں, 9 کروڑ تو ہوں گے, مزید نکال دیں آپ 4 کروڑ تو ہوں گے جو ٹیکس دے سکتے ہیں. وہ ٹیکس دے نہیں رہے لیکن پھر بھی ان کا بزنس چل رہا ہے, کام چل رہا ہے. اور جو بندہ شرافت کے اندر آ کے ٹیکس دے رہا ہے, بس وہی پھنسا ہوا ہے اس کے اندر, ٹیکس کے نظام کے اندر. گورنمنٹ کی, گورنمنٹ چاہے بھی, گورنمنٹ اگر کرنا بھی چاہے تو گورنمنٹ کی کوئی سن ہی نہیں رہا, کوئی ریٹ ہی نہیں ہے. شام کے جب ہو جاتی ہے تو آپ کو پتہ ہے کہ جی ٹی روڈ یا جو بڑی بڑی جو ہائی ویز وغیرہ ہوتی ہیں یہ ابینڈن ہو جاتی ہیں, بالکل ڈیزرٹیڈ ہو جاتی ہیں. کیوں؟ کیونکہ رات کے وقت جو ہے وہ سیکورٹی میک شور نہیں ہے کہ راستے کے اندر کوئی لوٹ لیا جائے, کوئی چوری ہو جائے, کچھ ہو جائے, تو کوئی شور نہیں ہے. جب یہ موٹر وے بنی تھی, موٹر وے کب بنی تھی؟ ہاں جی, میں خیال میں 97-98 کی بات ہے, میں خیال میں 97 میں شاید انہوں کو لانچ کیا تھا. تو موٹر وے جب بنی تھی تب شروع میں کیا ہونا شروع ہوا تھا؟ جو ٹول پلازے ہوتے ہیں ان کے بازار ہی بات ہے, ٹیکس جمع ہو رہا تھا, ٹول ٹیکس, پیسے جمع ہو رہے ہوتے ہیں. تو وہاں پہ بھی جو ارگرد کے جو گاؤں وغیرہ ہوتے تھے وہ بھی ڈاکہ مار دیا کرتے تھے کہ یہ زیادہ آسان جگہ ہے, ایک دم ہمیں پتہ ہے کہ ادھر ہی بیٹھے ہوئے ہیں وہ بیچارے, ڈاکہ ماریں گے. اور وہیں درازے بھی پتہ ہے کون سی درازوں میں پیسے ہوتے ہیں, ہم نکال کے لے آئیں گے ان کو. وہ بعد میں جا کے پھر فوج کو بھی ڈپلوائے کیا گیا تھا وہاں پہ کہ FWO کے انڈر جو ہے نا یہ اس کی سیکورٹی بھی آئے گی. تو گورنمنٹ کی ریٹ جس طرح نہیں ہے, تو اسی طرح ہی اس وقت خلافت کے دور کو چیلنج کرنے کے لیے ایک ریٹ کے اوپر بھی ایک چیلنج آیا تھا کہ لوگوں نے یہ کہہ دیا کہ جو سینٹرلائز سسٹم ہے زکوٰۃ کلیکشن کا, ہم نہیں زکوٰۃ دیں گے, ہم زکوٰۃ خود ہی مینیج کر لیں گے, ہمارے علاقے کی زکوٰۃ ہے ہم خود مینیج کر لیں گے, ہم خود ہی کر لیں گے. انہوں نے یہ ڈینائی نہیں کیا تھا کہ ہم زکوٰۃ نہیں دیں گے. کیا ڈینائی کیا تھا؟ खुद हम मैनेज करेंगे, हम कलेक्ट भी खुद ही करेंगे, हम डिस्ट्रीब्यूट भी करेंगे, आप लोगों को टेंशन लेने की ज़रूरत नहीं है। तो ये भी इस्लामिक स्टेट की रिट के ख़िलाफ़ था ये चीज़। तो क्या मेक श्योर किया था हज़रत अबू बकर ने कि नहीं, उन्होंने ये कहा था कि अगर कोई ऊँट देता था ज़कात में, अगर जिस तरह आपको पता है कि अगर किसी बंदा जो है उसका लाइफ स्टॉक है, लाइफ स्टॉक किसे कहते हैं, मवेशी जानवर जो होते हैं, ठीक है, बकरियां हो गई, ऊँट हो गए, गाय भैंसे हो गई, इनके हिसाब से जो ज़कात होती है उसका एक डिफरेंट कैलकुलेशन होती है। ज़ाहिर बात है वो 2.5% के हिसाब से प्रॉफिट नहीं होता, तो वो जानवरों का एक हिसाब होता है। अगर इतने जानवर हैं तो ये एक जानवर ऐसा देना है, अगर इतने जानवर हैं तो एक जानवर या इतने जानवर ऐसे देने हैं। तो उसके ऊपर जो कैलकुलेशन थी उसके हिसाब से हज़रत अबू बकर ने कहा था अगर कोई ऊँट दे देता था, और अब भी वो ऊँट दे रहा है लेकिन उसको बांधने वाली रस्सी नहीं दे रहा, सिर्फ इतनी भी अगर वो कमी करेगा तो तब भी मैं उनके खिलाफ जिहाद करूँगा। तो नो कॉम्प्रोमाइज़ ऑन प्रिंसिपल्स, इसकी बेस के ऊपर खिलाफत का निज़ाम स्टार्ट हुआ था। हज़रत अबू बकर क्या थे, ताजर थे। अब तजारत के पॉइंट ऑफ व्यू से जारी बात है कि एक ताजर, एक बिजनेसमैन जो है उसने अपने बिजनेस को रन भी करना है, उसने लुक आफ्टर भी करना है। तो वो क्या करते थे कि इस तरह के जो डिफ़िकल्ट सिचुएशंस होती थी, इस तरह की जितनी भी डिफ़िकल्ट सिचुएशंस होती थी उनको साथ किस तरह वो हैंडल कर, एक तो हैंडल भी कर रहे हैं वो और बहुत करेक्टर दिखा रहे हैं, क्योंकि कुछ बातों के ऊपर इवन हज़रत उमर जैसी शख्सियत के लोग भी जो थे वो भी ये कहते थे कि इसके ऊपर नरमी दिखा देते हैं। जैसे हज़रत बकर ने क्या, सॉरी हज़रत उमर ने किस चीज़ के ऊपर नरमी का कहा था, हज़रत उमर ने कहा था कि हम ज़कात के मामले में ना हम कुछ नरमी दिखा देते हैं कि इसको हम बाद में लेटर ऑन टैकल कर लेंगे, पहले दूसरे मसाइल हल हो जाएं। तो हज़रत अबू बकर जो थे वो बहुत हद तक डिसीजन मेकिंग के अंदर वो बहुत स्ट्रांगली ख़ुद मैनेज कर रहे थे कि नहीं हमने ये करना है, प्लस उन्होंने अपना बिजनेस भी मैनेज करना होता था। तो एक दिन इसी तरह वो सुबह अपनी दुकान की तरफ जा रहे थे तो हज़रत अबू बकर, सॉरी हज़रत उमर और हज़रत अली रज़ी अल्लाह ताला अन्हुमा जो हैं ये रास्ते में उनको मिल गए और इसके ऊपर उन्होंने पूछा कि क्या मामला है, क्यों आप कहाँ जा रहे हैं ना। तो उन्होंने कहा तुम लोगों ने मुझे खलीफा तो बनाया है तो मैंने क्या अपने घर का नहीं, अहले वलायत का ख्याल नहीं रखना, अपना काम नहीं मैंने चलाना, तो मैं काम पे जा रहा हूँ। तो साथ साथ आप ये देखें कि खलीफा जो थे वो इनिशियली स्टार्ट जब हुआ था काम, तो खलीफा जो थे वो एक तरफ से इसको भी मैनेज कर रहे थे, स्टेट के अफेयर्स भी मैनेज कर रहे थे, प्लस ये नहीं कि वो बादशाह बन गए हैं तो अब वो तमाम रियासत की चीज़ें जो हैं वो उनकी हो गई हैं, उनका एक महल बनेगा सबसे पहले और उनके पास खादिम होंगे, हाजिर होंगे, वो खुद जा रहे हैं अपने बिजनेस को रन करने के लिए, वो खुद जा भी रहे हैं। इसके ऊपर जब उन्होंने कह दिया कि फिर मशवरा ये किया गया कि नहीं क्यों ना इस तरह किया जाए कि आपके लिए कोई सैलरी कोई फिक्स कर ली जाए, तो 200 दिनार जो थे वो अपॉइंट की गई कि 200 दिनार जो हैं प्रॉब्ली ये सफिशेंट होंगे फॉर द होल ईयर, एक पूरे साल के लिए ये सफिशेंट होंगे। तो मैथ तो माशाल्लाह आप लोगों को आती होगी, तो 250 दिनार को 12 से ज़रा डिवाइड करें कितना बनना चाहिए, ये 250 दिनार 250 दिनार को 12 से डिवाइड करें, ठीक है 20 कुछ बनेंगे समथिंग, ठीक है। तो इतने कम दिनार जो थे वो उनकी अपॉइंट हुई की थी सैलरी, इतनी मिनिमम लिवरेज नहीं, इतनी मिनिमम, इतनी कम सैलरी जो थी वो अपॉइंट की गई थी। मिसाल के तौर पे अमेरिका के जो कांग्रेस होती है उसके जो मेंबर होते हैं उनके साल की जो फिक्स मिनिमम सैलरी है, TADA सारे छोड़ दें, वो होती है 1,75,000 $175,000। इसको अगर आप मल्टीप्लाई करें ना 102.6 से, जो कि डॉलर का शायद आज का रेट है, इसे आप मल्टीप्लाई करें कितना ह्यूज फिगर बन जाता है, ठीक है। उनका लीड प्रेसिडेंट की बात नहीं मैं कर रहा, एक मेंबर ऑफ कांग्रेस जो है, सिर्फ एक मेंबर ऑफ कांग्रेस जो है ही इज़ टेकिंग $175,000 पर ईयर, और ये जो है हो सकता है अब इंक्रीज़ हो गया, क्योंकि ये जो मैं आपको काउंट बता रहा हूँ दिस इज़ फ्रॉम 2013, तो 2 साल पुरानी बात है, क्या पता अब और भी बढ़ गई हो वो। तो हज़रत अबू बकर की सैलरी जो पॉइंट हुई थी दैट वाज ओनली 250 दिनार फॉर द होल ईयर। उसके अंदर भी एक वाक्य आता है, वो वाक्य ये आता है कि वो सैलरी इतनी कम, इतनी मुश्किल से गुजारा होता था उसका, कि हज़रत अबू बकर जो थे वो शौकीन थे मीठे के, डिज़र्ट्स के, मीठे के शौकीन थे वो, लेकिन इन पैसों से वो पॉसिबल नहीं था कि वो खा सकें। तो क्या हुआ था, उनकी जो वाइफ थी वो इस चीज़ को मानती थी, समझती थी इस चीज़ को कि ये जो है इस चीज़ के शौकीन है। तो उन्होंने क्या किया, बहुत थोड़े थोड़े करके ना किसी तरह से मैनेज करना शुरू किया कि मैं किसी तरह से पैसों को हिसाब लगा करती हूँ, सेविंग करना शुरू करती हूँ मैं। इससे एक और चीज़ भी पता लगती है इस वाक्य से कि जो घर की बजटिंग होती थी या जो बजटिंग का हिसाब होता था, वो बड़े बड़े सहाबा जो थे उन्होंने भी अपने औरतों के हवाले किया होता था। ये जो इस्लाम के बारे में कहा जाता है ना कि डिस्ग्रेस कर रहा है इसको और किसी की कोई हैसियत नहीं देता, इसका मतलब ये है कि घर को चलाने के जो फाइनेंशियल मैटर्स हैं, जो बजट होता है और इसको किस तरह मैनेज करने का, ये तमाम जो हैं ये मुसलमान औरतें किया करती थी, इसका मतलब है। तो उन्होंने क्या किया, हज़रत अबू बकर की जो बीवी थी उन्होंने थोड़ा थोड़ा करके सेव करना शुरू किया और बहुत टाइम के बाद जाके वो इस तरह हुआ कि वो एक मीठा बनाने के काबिल हो सका। जब वो मीठा बना के हज़रत अबू बकर के सामने पेश किया तो उन्होंने उसको जब खाया तो बहुत पसंद आया। थोड़ा सा दो वाक्यात के अंदर थोड़े से वर्डिंग्स डिफरेंट है, इसलिए मैं एक वर्जन बता रहा हूँ। उन्होंने उसको पसंद, बल्कि जब मीठा देखा उन्होंने तो वो बहुत खुश हुए और समझे कि शायद कहीं से गिफ्ट होके आया है, कहीं से आया है, किसी के साथ वाले ने दिया कुछ इस तरह करके, कितने अरसे बाद खाने को मिल रहा है। ये किसकी बात हो रही है, अगेन खलीफा की बात हो रही है, जो हेड ऑफ स्टेट हैं, जो अमीरुल मोमिनीन हैं, उनके घर की बात हो रही है ये। तो उन्होंने जब उसको इसके ऊपर इजहार किया, एक उसका खुशी का इजहार किया, तो उन्होंने कहा नहीं नहीं मैंने इसको सेव किया था और मैंने इसके लिए आपके लिए ख़ास तौर पे इसको तैयार किया था। वो इसके ऊपर इतना हैरान हुए कि ये जो पैसे हैं इनमें भी सेविंग पॉसिबल है, इसमें भी सेविंग पॉसिबल है। उन्होंने जितनी सेविंग हुई थी वो सारी बैतुल माल ने वापस जमा करा दी, उस सारी सेविंग जो थी उन्होंने बैतुल माल में वापस जमा करा दी कि ये जो पैसे थे ये हमें सिर्फ मिले थे अपने आप को सस्टेन करने के लिए, लग्जरी के लिए नहीं मिले थे, मीठा लग्जरी है, तो इसलिए उन्होंने वो भी वापस कर दिए थे। हालांकि हज़रत अबू बकर सिद्दीक रज़ियल्लाहु ताला अन्हु का क्या मकाम था कि जब ये ईमान लाए थे तो इनके पास 40,000 अशरफियाँ थीं, इतना बड़ा माल था इनके पास, लेकिन उन्होंने वो चीज़ थी वो अल्लाह के उसमें बैतुल माल में वापस जमा करा दी कि नहीं इसके ऊपर हमारा हक नहीं बनता। और इसी पॉइंट ऑफ व्यू से कि जब हज़रत अबू बकर सिद्दीक रज़ियल्लाहु ताला अन्हु जब बीमार हो गए थे, उनकी बीमारी का वाक़या कुछ इस तरह का आता है कि एक सर्द दिन को जब वो सुबह तैयार हुए नहाए तो बीमार पड़ गए, जिस तरह ठंड लग जाती है उस तरह करके बीमार हो गए थे वो, लेकिन वो बीमारी जो थी वो प्रोलॉन्ग करती रही कि इवेंचुअली वो रियलाइज़ कर लिया उन्होंने कि शायद ये मेरे मौत का वक्त आ गया, तो मरज़ुल मौत में मुबतला हूँ, ऐसे मर्ज में मुबतला हूँ, ऐसे बीमारी में मुबतला हूँ जो मुझे मौत तक ले जाएगी। तो उन्होंने बिफोर टाइम उन्होंने फिर मशवरा करना शुरू किया सहाबा के साथ कि किसको खलीफा बनाया जाएगा मेरे बाद। तो उन्हीं चीज़ों में से एक चीज़ ये भी शामिल थी कि उन्होंने अपने एसेट्स जितने भी थे कि मेरे घर की मलकियत या मेरे कोई जानवर हैं या मेरे पास कोई ज़मीन है जो गजवात या जंगों के अंदर हमने हासिल की थी या उन्होंने ख़ुद अर्न किया था, उनके जो बिज़नेस के अंदर अगर कोई चीज़ें थी ऐसी, कैलकुलेट करो कि जब से मैं खलीफा बनाऊँ तब से ले कर अब तक मैंने बैतुल माल में से कितना माल लिया है। जब वो कैलकुलेट किया गया था तो उन्होंने कह दिया ये तमाम चीज़ें जो हैं ये मेरे माल में से ये बैतुल माल में वापस डाल दो। इसके ऊपर हज़रत उमर ने यह कहा था कि आपने इतना हाईएस्ट स्टैंडर्ड सेट कर दिया है कि पता नहीं आपके बाद में आने वाले जो हैं उनके लिए कितना मुश्किल होगा इस स्टैंडर्ड को मीट करना। तो अभी जो हम लोग बाहर की और अपने मुल्क के अंदर हिसाब देखते हैं कि ये जो आइडिया था, जब पूरी दुनिया के अंदर बादशाहत थी, पूरी दुनिया के अंदर बादशाह होते थे और वो उन्होंने अवाम को कुछ भी नहीं समझा होता था कि ये तो इनकी कोई हैसियत नहीं है, उनके बड़े बड़े महल होया करते थे, महल के इर्द गिर्द मुसलसल जो है वो चौकीदार हुआ करते थे, अवाम से उनका इतना भी कांटेक्ट नहीं होता था कि उनको पता लगे अवाम के क्या हालात होते थे कि वो भारी भारी टैक्स डाला करते थे अवाम के ऊपर। जिस तरह कि किंग जॉन जो था इंग्लैंड का, उसने अपने अवाम के ऊपर इतने ज़्यादा टैक्स डाले होते थे कि वेलफेयर के लिए क्या किया जाता था, उसी के एक ज़माने की एक फ़ौज के अंदर एक जो सिपाही था आर्चर था जो तीर अंदाज था, वो बाद में जो फिर आउटलॉ हो के उसने फिर क्या करना शुरू किया था, डाके डालना शुरू कर दिए थे बादशाह के महल में ताकि गरीबों को सस्टेन किया जा सके। क्या नाम है उसका? रॉबिन हुड। तो रॉबिन हुड बने कि उनके मामलात ये हैं उनके, कि उनके बादशाह इस तरह की ज़िंदगी गुजारा करते थे कि नाजायज़ टैक्स इस तरह के लिया करते थे कि उसके बेसिस के ऊपर वो फिर अवाम को एक्सप्लॉयट करते थे, खुद अपने ऐशियों के अंदर रहा करते थे। ये उनके मुल्क के अंदर हालात होते थे, उनके मुल्क के अंदर, उनके इलाकों के अंदर रिलीजन के क्या हालात होते थे कि आप अगर उस यूरोप की कंट्रीज़ के अंदर आ रहे हैं जिनका रिलीजन कैथोलिक क्रिश्चियंस हैं वो, तो वो क्या करेंगे, कैथोलिक चर्च को वो उन्होंने एक तरह का टैक्स देना होता था, चर्च को टैक्स जाता था। मुसलमानों के अंदर तो कभी भी ये नहीं हुआ कि मस्जिद के अंदर ज़कात जाएगी, मस्जिद को तो ज़कात नहीं लगती, वो तो ज़रूरतमंद लोगों को लगती है, मस्जिदों को तो ज़कात नहीं लगती। तो जो उनके यहाँ होता आया है वही बात है कि अगर हमारे लोग, हमारे नौजवान जो हैं वो अपने पास्ट को जानेंगे ना, तो वो अच्छी तरह समझ लेंगे कि ये जो जितना भी मीडिया प्रोपेगेंडा दिखाता है ना, उनकी बात उनके मुंह पे मारी जा सकती है कि हमारे पास जो है हमारा हेरिटेज और है, आप हमारे लिए रोल मॉडल नहीं है, हमारे लिए रोल मॉडल कोई और लोग थे। इसी तरह जब हज़रत उमर रज़ी अल्लाह ताला अनु जो नेक्स्ट खलीफा बने थे, हज़रत उमर किस तरह खलीफा बने थे, हज़रत अबू बकर ने रिकमेंड किया था कि इनको खलीफा बनाया जाएगा, और सहाबा में से कुछ थे जिन्होंने इसके ऊपर ऑब्जेक्ट किया था, ऑब्जेक्ट इस सेंस में नहीं कि ये ज़्यादती है, जुल्म है, इस तरह के ऑब्जेक्ट इस सेंस में किया था कि हज़रत उमर की जो पर्सनैलिटी है वो ज़्यादा सख्त बेद के हैं, तो ऐसा ना हो कि अवाम जो है, जो लोग हैं, जो राया हैं, वो उस चीज़ के ऊपर परेशान हो जाएँ और मुश्किल हो जाए। तो उन्होंने कहा था कि नहीं, हज़रत उमर जो हैं तकवे और लिलाहियत में इनका मैच कोई नहीं है। बल्कि हज़रत उस्मान ने जब उनसे मशवरा मांगा गया था, तो हज़रत उस्मान ने क्या कहा था हज़रत उमर के बारे में कि इनका जो ज़ाहिर है वो बातिन से ज़्यादा बुरा है। कहने का मतलब ये है कि अगर इनके अंदर कोई कमी कोताही है ना, तो वो ज़ाहिर में है, इनके इनकी पर्सनैलिटी ऐसी है कि ये इनके जो कुछ भी इनके अंदर है ना, अगर सख्ती है तो वो नज़र आ रही है। ऐसा नहीं है कि कोई हिडन कोई ऐसी चीज़ें हैं जो दिल के अंदर कुछ है और सामने बंदा कुछ और है, तो जब इख्तदार आएगा तब बंदा वो ख़राब हो जाएगा। मिसाल के तौर पे ये कि मैं और आप रोड पे कहीं जा रहे थे, पता लगा रूट लगा हुआ है, ओहो क्या प्रॉब्लम है, और रूट में कभी कोई हमारे फोर्सेज के कोई चीफ जा रहे हैं, या कोई मिनिस्टर जा रहे हैं, या कोई प्राइम मिनिस्टर या प्रेसिडेंट जा रहे हैं, या कोई बाहर के कोई फॉरेनर आए हैं और उनके लिए रूट लगा हुआ है, तो हम लोग जारी बात है कि तंग आते हैं उस चीज़ से, बुरा भला कहते हैं, हर तरह से क्रिप करते हैं कि ये देखो ये किस तरह के हमारे लीडर्स हैं कि ये इन्होंने आवाम को तंग करके रखा हुआ है, इस तरह के जुमले बोलते हैं ना सारे। लेकिन होगा क्या कि अगर बिलफर्ज आपका कोई रिश्तेदार प्राइम मिनिस्टर मिनिस्टर कुछ ही लग जाता है, या आप खुद आगे जाके लग जाते हैं, और आपने अपना तज़किया अगर नहीं किया हुआ, तो ये हरकत आप नहीं करेंगे, करेंगे ना आप भी? है आप नॉर्मल फ्लाइट्स पे जाना चाहेंगे, या आप कहेंगे मेरे लिए अलग चार्टर्ड फ्लाइट हो, जो डेडिकेटेड मेरी फ़्लाइट होती है वही हो मेरी, और जो प्राइम मिनिस्टर हाउस के जो मुसलसल दिन रात जो एसी चल रहे होते हैं, या जो खाने पीने के जो बड़े बड़े जो उनके कोर्सेज चल रहे होते हैं, खाने पीने की टेबल के ऊपर लेविशिंग किस्म का खाना होता है, जो वो अगर तज़किया ना किया अपना, तो हम भी तो यही करेंगे ना, यही करेंगे ना। जब आप शादी पर जाते हैं किसी शादी पर, तो किस तरह खाना खाते हैं? मुफ्त खाना जब मिलता है तो हम क्या करते हैं? तो हम भी ये काम नहीं करेंगे जब वहां पे हमें मुफ्त खाना मिल रहा होगा। अगर तज़किया ना किया तो ये काम नहीं करेंगे क्या? ऑफकोर्स ये करेंगे, ऑफकोर्स ये करेंगे, क्योंकि लेक्चर दे देना बहुत आसान है, लेक्चर सुन लेना बहुत आसान है, बातों को नोट कर लेना आसान है, और उसके मुताबिक ज़िंदगी गुजारना यही असल चीज़ है। इसलिए अल्लाह ताला ने क्या चीज़ काउंट करनी है, हमारे अमाल काउंट करने हैं, सिर्फ हमारी वो नहीं काउंट करनी कि हमने कहा क्या था, कितनी अच्छी अच्छी बातें बोली थी, अमाल काउंट करने हैं कि अमल कितना किया उसके मुताबिक। तो हज़रत उस्मान ने ये मशवरा दे दिया था कि नहीं, जो इनका है ना ज़ाहिर है, बस कोई अगर बुराई थी तो ज़ाहिर में इनके नज़र आ रही है, इनका बातन बिल्कुल जो है वो पाक है, बिल्कुल साफ है। हज़रत अबू बकर ने इस बात के ऊपर रहे थे, जो चंद सहाबा थे सिर्फ जिन्होंने ऑब्जेक्ट किया था कि हज़रत उमर जो हैं वो प्रॉब्ली अच्छी चॉइस नहीं होंगे, लेकिन उन्होंने ये भी नहीं कहा था कि मैं बनता हूँ या मुझे बनाए। तो उन्होंने हज़रत अबू बकर ने कहा था कि जब जिम्मेदारी पड़ेगी तो ये बिल्कुल ठीक हो जाएंगे, नरम हो जाएंगे, जो सख्ती नज़र आती है ना बज़ाहिर वो ख़त्म हो जाएगी। और बिल्कुल ऐसे हुआ था कि जब उनके ऊपर वो ज़िम्मेदारी पड़ी थी तो वो सख्ती जो थी बज़ाहिर वो नरम पड़ गई थी। अभी क्या होता है, हमारे यहाँ कोई डेर कर सकता है कि कभी कोई बिलफज ये कि आप एक गैदरिंग में बैठे हुए हैं, वैसे तो डबल स्टैंडर्ड्स हैं हमारे लीडर्स के भी और हमारे भी, बिलफज ये कि अगर हम लोग इस तरह की गैदरिंग में बैठे हुए हैं तो हम लोग क्या करेंगे, लीडर्स को बुरा भला कह देंगे, बड़ा आसान काम है उनको लीडर को बुरा भला कह देना, बातें भी इस तरह करके करेंगे कि जिस तरह के वो हमसे एज में छोटे हैं तो उस तरह करके बातें करेंगे, لیڈر کو برا بھلا کہہ دینا بھی بہت آسان ہے، اس کے مذاق اڑانا بھی بہت آسان ہے، لیکن بالفرض وہی لیڈر آپ کے کسی ایونٹ کے اوپر آ جاتا ہے، آپ کے کالج کے اندر سرٹیفکیٹ ڈسٹریبیوشن ہے یا آپ کی یونیورسٹی کے اندر کانوکیشن ہو رہی ہے، آپ کو ڈگری ڈسٹریبیوٹ کی جانی ہے اور آپ کو پتہ لگا وہی لیڈر آ گئے ہیں آپ کے وہاں پہ سرٹیفکیٹ دینے کے لیے، آپ اسمائل کے ساتھ تصویر نہیں کھنچوائیں گے، ساتھ کھنچوائیں گے نا؟ ڈبل اسٹینڈرڈ اصل میں ہمارے اندر بھی ہیں، ظاہری بات ہے جس طرح کے ہم ہیں انہیں لوگوں میں سے ہی پھر لیڈر نکلتا ہے نا، جیسے ہم ہیں ویسے لیڈر نکلے گا، تو کیا ہے کہ ہم لوگ کیونکہ اس طرح کے ہیں اس لیے پھر لیڈر بھی ہمارے اسی قسم کے ہی ہیں لوگ ہیں۔ تو حضرت عمر نے کیا کیا تھا کہ پھر میں بات جو بتا رہا تھا، تو لیڈر بھی ہمارے اسی قسم کے ہیں کہ وہ بالکل بھی ٹالریٹ نہیں کریں گے کہ ان کے بارے میں کوئی بندہ کوئی بات ان کے سامنے فیس کے اوپر کرے یا برا بھلا کہے، وہ تو پکڑیں گے اسے۔ جیسا وہ ایک ویڈیو کلپ ہے کہ 2005 کے اندر جب اس ٹائم کے جو ہمارے پریزیڈنٹ صاحب تھے ان کے بارے میں وہ ایک اسٹوڈنٹ نے کہا تھا جو کنوکیشن سینٹر کے اندر، تو بعد میں جو کچھ بھی بیچارے کے ساتھ ہوا ہوگا۔ اسی طرح حضرت اب مسلمانوں کے اندر ہماری تاریخ کے اندر کیا ہوا تھا، حضرت عمر بن خطاب رضی اللہ تعالیٰ عنہ امیر المومنین جو ہیں وہ ممبر کے اوپر کھڑے ہو کے خطبہ دے رہے ہیں، اور خطبے کے اندر صرف یہ نہیں ہوتا تھا کہ بس کتابوں میں سے چیزیں پڑھیں اور کوئی پڑھ کے سنا دیں، بلکہ جو میٹرز ہوتے تھے، جو مسلمانوں کی پرابلمز ہوتی تھیں، ان تمام کو ایڈریس کیا جاتا تھا۔ میں اصل میں آپ کو جس طرح بتا رہا ہوں کہ یہ کوئی لیکچر اس طرح کے نہیں ہے کہ میں کہوں اس ٹاپک کے اوپر آج لیکچر ہے، یہ اوور آل آپ کو اسلامک ہسٹری جو ہے وہ رمضان کی ان چند کلاسز کے اندر 5-6 کلاسز کے اندر کور کرنی ہے، تو اس کے میں مختلف اسپیکٹس آپ لوگوں کے سامنے کور کرتا جا رہا ہوں۔ اب ایک خاص ایونٹ ہوتا ہے اسلام کے مطابق ویک کے اندر جس کے اوپر اتنا امپورٹنٹ ہے کہ اگر آپ نے وہ 2 ہفتے مس کر دیا تو آپ کا ایمان خطرے میں ہے، وہ کیا ہوتا ہے؟ جمعہ پڑھنا جو ہے یہ آپ کے لیے لازم ہے، جس نے 2 لگاتار مس کر دیے، اب بیمار ہے یا کوئی اور پرابلم ہے تو ایک الگ ریزن ہے، لیکن جس نے انٹینشنلی 2 مس کر دیے تو اس کا ایمان، وہ ٹینشن لے اپنے ایمان کی۔ پھر وہ اتنا امپورٹنٹ کیوں ہے؟ کیونکہ اس وقت کیا ہوتا تھا کہ اب تمام، آپ امیجن کریں کہ تمام میل ممبرز آف دا سوسائٹی، دکانیں بند، سب کچھ بند، قرآن کے اندر واضح حکم ہے حرام میں اس وقت کی کمائی، اس وقت کچھ بھی کمانا حرام ہو جاتا ہے، چاہے وہ آپ کوئی قرآن ہی کیوں نہیں، اگر آپ نے کوئی اسلامک سینٹر ہی کھولا ہوا تھا اور وہاں پہ قرآن ہی آپ پڑھا رہے تھے یا آپ قرآن ہی بیچ رہے تھے یا کوئی بھی چیز تھی، تو وہ بھی حرام ہو جائے گا، قرآن پڑھانے کے بھی پیسے حرام ہو جائیں گے اس وقت، اگر اس وقت جو ہے آپ کوئی کاروبار کر رہے ہیں، اتنی سختی ہے۔ پھر عورتوں کے بارے میں بھی کہا گیا ہے کہ وہ بھی جایا کریں، اس کے اندر ترغیب ہے کہ وہ جائیں اور ان کو اگر جانے سے کوئی نہ روکے، تو سب لوگ اگر جائیں اور وہاں پر جا کے جو بھی اس علاقے کا جو ہیڈ ہوتا تھا وہ خطبہ دیا کرتا تھا، تو اپنے علاقے کے جتنی بھی چیزیں ہوتی تھیں اسلام کے اوپر، تقوی کے اوپر بھی ایک لیکچر اور درس دیا جاتا تھا تاکہ ایمان جو ہے وہ پمپ اپ ہو، ایک ویک ٹو دا نیکسٹ ویک، ہر ہفتے تک جو ہے نا وہ ایک مینٹین رہے اس کا، پلس یہ کہ جو کرنٹ میٹرز ہیں، پرابلمز ہیں مسلمانوں کے، وہ بھی ایڈریس کیے جا سکیں۔ یہ پبلک کے ساتھ کمیونیکیشن کا ایک بہترین ذریعہ ہوتا تھا، اور اسلام کی پوری ہسٹری کے اندر ہمیشہ خلیفہ، ہمیشہ گورنر، اور جو شہر کے جو چھوٹے چھوٹے لوگ ہوتے تھے، جو چھوٹی پوسٹ کے اوپر لگے ہوتے تھے، ان تمام کی ذمہ داریاں ہوتی تھیں کہ انہوں نے مسجد کے اندر خطبہ دینا ہوتا تھا، الگ سے امام صاحب نہیں ہوتے تھے، ان لوگوں کی ذمہ داری ہوتی تھی کہ انہوں نے خطبہ دینا ہوتا تھا۔ تو اسی طرح ہی حضرت عمر بن خطاب رضی اللہ تعالیٰ عنہ جو تھے وہ جب خطبہ دے رہے تھے، پبلک کے ساتھ اس طرح کا کانٹیکٹ تھا، تو ایک خاص پرابلم تھا مسلمانوں کا کہ جو شادی جب ہوتی ہے تو حق مہر جو دیا جاتا ہے، حق مہر کیا ہوتا ہے؟ حق مہر کیا ہوتا ہے؟ جو وائف کو دیا جاتا ہے، ٹھیک ہے، وائف کو دیا جاتا ہے، جو آپ لوگ دیں گے انشاءاللہ جلد، ٹھیک ہے، بجٹنگ پہلے سے کر لیں اس کی، ٹھیک ہے۔ اور اس کے اندر بھی یہ ہے کہ نارملی ہماری فیملیز میں کیا ہوتا ہے، فیملیز میں یہ ہوتا ہے کہ باقی تو شادیوں کے اوپر ہر طرح کا فضول خرچے بھی ہو رہے ہوں گے، ان اسلامک ایونٹ چیزیں بھی، ایونٹ کی سوری ان اسلامک جو ایونٹس ہیں ان کو بھی سیلیبریٹ کیا جا رہا ہوگا، جس طرح مہندی اور یہ چیزیں ہیں، خالص ہندوانہ رسمیں ہوتی ہیں، یہ ان کو بھی کیا جا رہا ہوگا، پلس یہ کہ ہم لوگ اسلام کے نام سے اگر کوئی چیز کرتے بھی ہیں تو اس کے اندر بھی بہت ساری چیزیں ان اسلامک ہو جاتی ہیں، تو جہیز بھی دیا جا رہا ہوتا ہے، جبکہ جہیز جو ہے یہ بالکل ان اسلامک چیز ہے، یہ گناہ ہے، یہ ایکسپلوئٹ کر کے لینا اس طرح، یہ گناہ میں شامل ہوتا ہے بالکل۔ تو اس کے اندر کیا ہے کہ اسلام کے اندر جس کی اصل اہمیت ہے وہ کیا ہے؟ حق مہر کی ہے، हक मेयर की असल अहमियत है। और हम लोग एग्जैक्टली क्या करते हैं सोसाइटी के अंदर, एक कॉमन चीज़ क्या होती है सोसाइटी के अंदर, हक मेयर क्या है, एक 32.5 रुपये का भी हक मेयर होता है जो कि आप प्रोड्यूस भी नहीं कर सकते। अब 32.5 रुपये किसना करेंगे आप, अब तो 50 पैसा का कॉइन भी नहीं एग्जिस्ट करता काफ़ी साल से, किसना प्रोड्यूस करेंगे, और 32.5 रुपये में तो आइसक्रीम भी नहीं आएगी, वो बेचारी क्या करेगी उस 32.5 रुपये का। तो जी हाँ जी बिल्कुल 33 करने चले ठीक है। हक मेयर का सिंपल सा रूल ये होता है जो लड़की के लिए एक्सेप्टेबल हो एज ए गिफ्ट और लड़के के लिए अफोर्डेबल हो, यही मैंने कि वो ऐसी फरमाइश हो जाए कि फिर आप अपनी शक्ल देखते रह जाएं शीशे में। तो वो एक ऐसी चीज़ होती है जो लड़की के लिए एक्सेप्टेबल हो एज ए गिफ्ट और लड़के के लिए अफोर्डेबल हो। तो हमारे यहाँ क्या होता है, पेरेंट्स जो होते हैं दोनों के वो ही पूछ लेते हैं जी हक मेयर, नहीं हम लोग तो हक मेयर नहीं रखते, बस सादगी से आज जो भी आप 5-10 हज़ार देना चाहते हैं वो उस तरह कर लें, कुछ इस तरह करके काम चला, हालांकि ना आपको मिलना है ना आपने देना है, ना लड़के के माँ बाप है ना उन्होंने देना हक मेयर, ना लड़की के माँ बाप है ना उनको मिलना है, ये लड़के की तरफ से लड़की को दिया जाएगा और इंस्टेंट दिया जाएगा, ठीक है जी। तो इस मौजू के ऊपर हज़रत उमर बिन ख़त्ताब रज़ी अल्लाह ताला अन्हु जो थे वो खुतबा दे रहे थे, और खुतबे के अंदर क्योंकि उस दौर के अंदर क्या हुआ था कि हक मेयर जनरली बहुत ज़्यादा होना शुरू हो गया था, उसका जो अमाउंट थी जो डिमांड होती वो बहुत ज़्यादा होनी शुरू हो गई थी, तो उन्होंने उसको एक बार लगा दी थी कि बस इससे ज़्यादा ना हो। उन्होंने खुतबा दिया, खुतबा दे के अभी उतरे और साथ ही जना रास्ते में एक औरत ने, बड़ी एज की औरत ने उनको रोक के डांट के कहा कि जिस चीज़ के ऊपर अल्लाह और अल्लाह के रसूल ने हमें फ्री विल दिया हुआ है, हमें पूरा इख्तदार दिया हुआ है, तो आप कौन होते हैं कि हमें इस चीज़ के ऊपर कैद करने वाले। अब अमीरुल मोमिनीन के रास्ते में चलते हुए अभी वो खुतबा दिया, तमाम आवाम आई हुई है, एक बूढ़ी औरत ने इसका इंसल्ट कर दिया तो कितना गुस्सा चढ़ना चाहिए और कितना उसके साथ पनिशमेंट होनी चाहिए। तो हज़रत उमर ने क्या किया, लेकिन उन्होंने अपना फ़ैसला अंडू किया, इसके ऊपर अल्लाह का शुक्र अदा किया और इसके ऊपर रो पड़े कि हज़रत उमर जैसे शख्स को भी अल्लाह का शुक्र अदा किया कि मेरे जैसे शख्स के ऊपर भी इस कौम के अंदर, इस उम्मत के अंदर लोग हैं जो इस तरह अपना हक ले सकते हैं। फिर हज़रत उमर का और क्या मामूल होता था जो कि कुछ सवाल ही नहीं पैदा होता कि दुनिया का कोई लीडर कर सके, कि वो रात के वक्त कश्त पे होते थे, वो रात के वक्त वो गश्त पे होते थे अपनी आइडेंटिटी छुपा के, ये नहीं कि जी अमीरुल मोमिनीन गश्त पे हैं, जब सारे रूट लगा हुए बंद हो जाए सारे, तो ऐसा नहीं, बल्कि वो क्या करते थे, वो अपनी आइडेंटिटी छुपा के गश्त पे होया करते थे और अपने गवर्नर्स को भी इसी किस्म का हुक्म दिया होता था ताकि वो रूट से प्रॉब्लम्स जान सकें, एग्जैक्टली उनको पता लग सके। तो मिसाल के तौर पे एक वाक्या क्या हुआ था, एक वाक्या ये हुआ था कि उनको घर से रोने की आवाज़ आई बच्चों की, मालूम किया कि क्या हुआ क्या है, तो जो औरत थी वो कह रही थी कि बच्चों को खिलाने के लिए कुछ भी नहीं है हमारे पास, और अमीरुल मोमिनीन कह दिया हमारा जो अमीरुल मोमिनीन उसको किसी की परवाह ही नहीं है कि हम लोग उसके राया जो है वो किस हाल में है। तो हज़रत उमर ने क्या किया था, गए थे बैतुल माल से राशन की बोरी अपने ऊपर रखी, खादिम ने कहा मैं रख के लेके जाता हूँ, तो जाहिर बात है कि आजकल भी अगर कोई बंदा नेकी का काम करता है तो क्या कर रहे होते हैं, जैसे टीवी के अंदर तस्वीर खिंचवानी होती है कि हम रमज़ान राशन डिस्ट्रीब्यूट कर रहे हैं, तो नीचे से किसी और बंदे को कहो उठा के रखो सही तरह से, ऊपर से बस कोना पकड़ा होगा बोरी का और तकसीम कर रहे हैं इस तरह के, ताकि हमारी फोटोग्राफी होती रहे उसके अंदर अच्छी तरह से, और पता नहीं कितने हेलीपैड्स बनाए गए हैं ताकि ये रमज़ान राशन के लिए हम जाके छापा मार सकें, तो नज़र आ रहा होगा जब हेलीकॉप्टर पे आ रहा है बंदा कि जी कुछ ये कुछ छापा हुआ है, ये कोई हेलीकॉप्टर पे अगर आ रहा है तो छापा होगा ये कोई, सही बात है छलांग तो नहीं मारनी ना हेलीकॉप्टर से, हेलीकॉप्टर नीचे उतरेगा वो आराम से उतरेंगे क्योंकि बाल भी ख़राब ना हो तो इसलिए थोड़ा देर से आराम से आएंगे वो। तो इसके ऊपर क्या किया उन्होंने, अपने खादिम से कहा कि ये मेरी जिम्मेदारी है, ये मेरा बोझ है, ये मैं ही उठाऊँगा। वो लेके गए वहाँ पे जाके दिया, ये नहीं दे के आ गए बस ये तुम जानो तुम्हारा काम जाने, मेक श्योर किया कि खाना बनाया जाए, हेल्प किया उस औरत को खाना बनाने में, और उस औरत ने जाते हुए कह दिया, ख्वाहिश का इजहार किया कि कितने अच्छे हो काश तुम हमारे अमीर होते हैं, और ये भी तब भी ये नहीं कहा कि मैं ही हूँ अमीर आपका, तब भी ये नहीं कहा, क्यों नहीं कहा, कोई रीज़न बताएं इसका, आपको जहन में क्या बात आती है, क्यों नहीं कहा, वैसे कहने में कोई हर्ज भी नहीं था, ताकि वो उसको भी उसके नज़दीक भी कोई अच्छी बात आ जाती कि नहीं इस तरह कभी वाकई मेरी राय गलत थी, वाकई हमारे अमीरुल मोमिनीन जाते हैं, कोई झूठ तो नहीं है ना, कोई शो ऑफ भी नहीं है, झूठ भी नहीं हुआ, लेकिन क्यों नहीं कहा? क्योंकि सारा अमल जो होता था वो होता ही सिर्फ और सिर्फ अल्लाह के लिए था। सारा अमल जो होता था, जो कुछ भी करना है आपने, वो सब कुछ अल्लाह के लिए होता था। तो अल्लाह ने तो देख लिया, अल्लाह को तो पता लग गया कि उन्होंने अमल किया था। कोई इस तरह की कोई ये नहीं होती थी कि अवाम के अंदर हमारे कोई बड़े बड़े पोस्टर लगे हों कि आज खुश आमदीद हो रही है और फलाना हो रहा है। अल्लाह के लिए था, अल्लाह को पता लग गया बस। तो ये स्टैंडर्ड जो था, मिसाल के तौर पे, ये कोई करके दिखाए, किसी मुल्क का बंदा कोई करके दिखाए, ये चीज़ कोई डेर करके दिखाए। फिर इसके अलावा और क्या था मुसलमानों के अंदर, और क्या मामला होता था हज़रत उमर का, कि वो क्या करते थे कि मुख्तलिफ इलाकों के अंदर गवर्नर के जो मुख्तलिफ जो उन्होंने अपने सूबे बनाए होते थे, स्टेट्स बनाए होते थे, और मुसलमानों का जो एम्पायर था वो बहुत डायनेमिक था, क्योंकि अल्हम्दुलिल्लाह मुसलसल ग्रो कर रहा था। तो बॉर्डर्स जो होते थे उसके मुसलसल एक्सटेंड होते थे, और बहुत सारे जो शहर हैं ना इस वक्त मिडिल ईस्ट के, वो मुसलमानों के उस वक्त के आबाद किए हुए थे, प्लान्ड सिटीज थे। कि उसके अंदर होता था कि मरकज़ के अंदर एक मस्जिद होगी, इर्द गिर्द इस तरह करके होंगे, गलियां इतनी चौड़ी होंगी, पूरा एक नक्शा होता था जो दिया जाता था, और कभी भी बहुत लेविशिंग चीज़ नहीं बनाई जाती थी। तो उस चीज़ के ऊपर क्या था कि बॉर्डर हर वक्त ग्रो कर रहे होते थे, तो जो गवर्नर्स और वो जो डिस्ट्रीब्यूशन होती थी ना, वो भी डायनामिकली चेंज हो रही होती थी। तो वो जब चक्कर लगाने जाते थे, उसके सूबों के चक्कर लगाने जाते थे, तो पीछे अपने नाइब बना के चले जाया करते थे, जिस हज़रत अली रज़ी अल्लाह ताला अन्हु को वो अपना बना के जाया करते थे, अपना खलीफा कह लें आप, कि वो पीछे मेरे एब्सेंस में जो मैटर्स होंगे वो ये देख लिया करें, और वो खुद जाया करते थे। तो जिस तरह एक जगह के ऊपर उन्होंने देखा था कि एक बाज़ार के अंदर एक ज्यू है, यहूदी है, बूढ़ा, वो भीख मांग रहा है, तो उन्होंने इसको आउटरेज किया, उन्होंने समझा कि ये क्या हद है, ये गवर्नर को तलब किया और कहा कि ये क्या मामला है, ये क्यों हो रहा है इस तरह। उन्होंने कहा कि इसका वजीफा मुकर्रर किया जाए, ये हमारे अंडर आते हैं, ये हमारी स्टेट की रिस्पॉन्सिबिलिटी है, इसका वजीफा मुकर्रर किया जाए, इसको बेचारे को भूख, इस बेचारे को मांगना ना पड़े। हालांकि कहने को कौन था, जिसको हमारी मस्जिदों के अंदर नॉर्मली सबसे ज़्यादा बुरा भला जिसको हमको कहा जा रहा होता है, यहूदियों को, तो वो ज्यू था, यहूदी था, वो मांगता रहता, वो भीख मांगता रहता, नहीं उसके लिए भी वजीफा मुकर्रर किया गया। हज़रत उमर ने ये लॉ बना दिया था कि जब भी किसी इलाके के अंदर, कोई जगह के अंदर कोई बच्चा पैदा होगा, तो एक प्रॉपर एक डेटाबेस बनाई होती थी कि जिसके अंदर सारे रिकॉर्ड्स मेंटेन किए जाएंगे। तो अगर बच्चा पैदा हुआ है तो उसके लिए भी फिर वजीफा मुकर्रर किया जाता था, फौज के अंदर कौन कौन है कौन कौन नहीं है, उनकी रोटेशन होती थी 4 महीने की, 4 महीने के बाद हर बंदे ने वापस अपने घर आना है, घर वालों को टाइम देना है, फिर वो वापस जा सकते हैं। 4 महीने से ज़्यादा कोई नहीं रहेगा, प्रॉपर रिकॉर्ड्स मेंटेन किए जाते हैं। बैतुल माल के ऊपर अगर मुझे कहा जाए कि मैंने अकाउंट्स और ऑडिट का सब्जेक्ट पढ़ाना है, तो मैं सबसे पहली क्लास के अंदर जो सबसे पहली एग्जांपल दूंगा, मैं यही दूंगा कि हज़रत अली ने जो मशवरा दिया था हज़रत उमर को कि हम लोगों ने ऑडिट का निज़ाम हमने बनाना है, कि माल जितना मर्जी हो बैतुल माल में, अगर हिसाब नहीं होगा इसका तो वो ज़ाया हो जाएगा, पैसा सारा ख़त्म होता जाएगा, तो उसका ऑडिट होया करेगा। उस दौर के अंदर, पहले दौरों के अंदर बादशाह के लिए कौन से ऑडिट होया करते थे, कौन ऑडिट करता था कि बादशाह ने किस चीज़ का हुक्म दिया है, कौन नहीं दिया, किस क्या हिसाब होगा किस चीज़ का, तो अभी भी ऑडिट नहीं होता, अभी भी कहाँ ऑडिट होता है। ज़्यादा से ज़्यादा क्या हो जाएगा कि कभी हमारे कोई लीडर जब गवर्नमेंट ख़त्म होगी तो उसके बाद कुछ केसेस उनके बारे में खुल जाएंगे, 5 साल केसेस चलते रहेंगे उनके, फिर जब उनकी दोबारा गवर्नमेंट आ जाएगी तो वो केसेस दोबारा बंद हो जाएंगे। तो ये इस तरह का हमारे यहाँ इंसाफ चल रहा होता है। तो वहाँ पे क्या निज़ाम था ये वाला, वहाँ पे ये निज़ाम था कि ऑडिट होया करता था प्रॉपर इस चीज़ का। फिर एक एडवाइजरी काउंसिल बनाई थी, मजलिस शूरा बनाई होती थी, जिसके अंदर मशवरे और मशावरे दी जाती थी कि क्या करना है क्या नहीं करना, एडवाइजरी काउंसिल होती थी। बादशाहों की कौन से एडवाइजरी काउंसिल होया करती थी, बादशाह सलामत ने जो कह दिया बस वही हुक्म होया करता था। हज़रत उमर रज़ी अल्लाह ताला अन्हु जो थे, वो जो सिलेक्शन वाला काम है ना जो पॉलिटिक, वो मैंने आज کور کرنا ہے تو اس لیے میں حضرت عمر کی دور کے واقعات کو تھوڑا سا کٹ کرتے ہوئے ابھی آگے چلتا ہوں اینڈ کی طرف. حضرت عمر رضی اللہ تعالیٰ عنہ جو تھے یہ جب شہید ہوئے تھے, شہید کس طرح ہوئے تھے کہ ان کو ایک پیگن نے, ایک فارس کے ایران کے ایک تھا مجوسی تھا, نان مسلم تھا, اس نے ان کو خنجر مارا تھا بلو بیلٹ لائن. تو خنجر جو مارا تھا ان کو, وہ خنجر تو زخم سے بچ گئے تھے لیکن وہ زہر میں ڈوبا ہوا تھا جس کی وجہ سے وہ ان کا جو تھی جو اس کا زخم تھا نا وہ اس سے صحیح طرح ہیل نہیں ہو پائے تھے. وہ ہوا یہ تھا کہ وہ فجر کی نماز پڑھا رہے تھے, پڑھانے لگے تھے فجر کی نماز سے پہلے, بلکہ ہر نماز سے پہلے حضرت عمر جو تھے وہ میک شور کرتے تھے کہ صفوں میں گیپ نہ ہو اور صفوں میں چل پھر کے دیکھا کرتے تھے وہ خود. تو وہ چل کے جا رہے تھے تو وہ بیچ میں گزرا ہوا تھا, خنجر اس کے ہاتھ میں تھا, حضرت عمر جیسے ہی سامنے سے گزرے تو اس نے خنجر ان کو مار دیا بلو بیلٹ لائن. اور ظاہری بات ہے کہ صحابہ جو تھے جو نماز پڑھنے آئے تھے وہ تھا زہر میں ڈوبا ہوا تھا. اب جو نماز پڑھنے آئے تھے وہ کہیں ہتھیار تو نہیں لے کے آئے نا, اسلحہ تو نہیں لے کے آئے ہوئے تھے وہ, تو اس لیے اس کا جتنوں پہ بس چل سکا اس نے مارا. اور صرف حضرت عمر نہیں اور بھی شہید ہو گئے تھے, کچھ زخمی بھی ہوئے تھے کچھ شہید بھی ہو گئے تھے, اور بالآخر اس نے پھر اپنے آپ کو بھی مار دیا تھا. تو اس لیے وہ جو معاملہ تھا کہ اس کی بہت زیادہ ڈیٹیل اسکروٹنی ہو سکے وہ معاملہ جو ہے وہ معلوم نہیں ہو سکا کہ کس نے کیا تھا, پیچھے اسٹوری کیا تھی. اگر پکڑا جاتا تو انویسٹیگیشن ہوتی نا تو بہت زیادہ ڈیٹیل. اس لیے ہسٹری کے اندر اس بارے میں ملٹیپل رائے ہیں کہ حضرت عمر کو کس نے شہید کیا تھا اور اس کے پیچھے موٹیوز کیا تھے, ایک نہیں ملٹیپل رائے, لیکن وہ رائے کی بات ہوگی. جس طرح پاکستان کے جو فرسٹ پرائم منسٹر تھے کون تھے, لیاقت علی خان, لیاقت علی خان کو بھی ٹھیک ہے, لیاقت علی خان کو بھی اسیسینیٹ کر دیا گیا تھا, مار دیا گیا تھا, اور جیسے ہی مار دیا گیا تھا ساتھ ہی جو مارنے والا تھا اس کو بھی مار دیا گیا تھا تاکہ یہ کہانی نہ سمجھ لگ سکے ہوا کیا. تو کانسپریسیز جو ہوتی ہیں, جو بڑی بہت بڑی بڑی سازشیں جو ہوتی ہیں وہ اسی قسم سے کی جاتی ہیں کہ آگے جو کرنے والا تھا اس کو بھی کلیئر آؤٹ کر دیا جائے. تو اسی طرح ہی حضرت عمر کو جس نے خنجر مارا تھا تو اس نے پھر اپنے آپ کو خود ہی مار دیا, اور اس لیے وہ کانسپریسی کیا تھی وہ ایک تھیوری کا حصہ رہ گئی. حضرت عمر کو جیسے ہی وہ خنجر لگا تھا وہ نیچے گرے ہیں تو انہوں نے سب سے پہلے کیا پوچھا تھا کہ مجھے مارا کس نے, تو انہوں نے بتایا کہ وہ اس پیگن نے, اس فارسی نے مارا ہے. تو اس کے اوپر انہوں نے کیا کہا, گالیاں نہیں دیں اسے, برا بلا نہیں کہا, بلکہ پتہ کیا کہا, زخم کی حالت کے اندر وہ بھی اتنی سینسٹیو جگہ کے قریب زخم لگا تھا, انہوں نے کیا کیا, اللہ کا شکر ادا کیا کہ اللہ کا شکر ہے مجھے کسی مسلمان نے نہیں مارا, ورنہ میں اللہ کو کیا جا کے جواب دیتا کہ میں کیسے مسلمان پیچھے چھوڑ کے آیا ہوں جو ایک دوسرے کو مارتے ہیں. جب ان کو جس بندے نے اسیسینیٹ کیا, جس بندے نے ان کو یہ زخم پہنچایا, اسی لو مومنٹ سب سے زیادہ تکلیف کب ہوتی ہے, اسی لمحے ہوتی ہے نا چوٹ کی, اسی لمحے تکلیف ہوتی ہے, اسی لمحے وہ یہ دعا کر رہے ہیں اللہ تعالیٰ سے, شکر ادا کر رہے ہیں کہ اللہ کا شکر ہے کہ مجھے کسی نان مسلم نے مارا ہے, کسی مسلم نے نہیں مارا, ورنہ میں اللہ کو کیا جواب دے گا جا کے. تب بھی کس کا خوف تھا, کس کا تقویٰ تھا, اللہ تعالیٰ کا ہی تھا. تب بھی ٹینشن تھی تو یہ نہیں تھی کہ اب میرے بعد کیا ہوگا اور کیا معاملہ ہوگا, بلکہ کیا تھا, اللہ کے جواب دینا جا کے میں نے کیا جواب دوں گا اللہ تعالیٰ کے پاس جا کے میں. تو حضرت عمر کو جو کچھ دن ہوئے تھے کہ ان کو شہید جب ہوئے تھے تو ایک دو دن کا وقفہ تھا کہ جب وہ زہر ایک خاص لیول تک گیا, حالانکہ ان کو اس دور کے حساب سے میڈیکیٹ کرنے کی کوشش دی گئی تھی, ان کو دوائی بھی دی گئی, دودھ تھا جس کے اندر کچھ چیزیں ملا کے دی گئی تھیں, لیکن وہ کٹ ایسا لگا تھا کہ وہ سارا نیچے سے نکل آیا کرتا تھا جو بھی دیا جاتا تھا. تو ایونچول تھا کہ وہ دنیا سے جانے والے ہیں. ایک اور بات بھی یہاں پہ اور ایڈ کر دوں کہ جب ان کو یہ شہید کیا گیا تھا اور زخم پہنچایا گیا تھا اور بھی مسلمان کچھ اسی وقت شہید ہو گئے تھے, کچھ زخمی ہوئے تھے, تب بھی یہ نہیں ہوا تھا کہ سب لوگ بھاگ کے چلے گئے ہیں اور ایمبولینس اور اس طرح کر کے, بلکہ ان لوگوں کو سائٹ پہ کر کے جماعت پھر بھی کروائی گئی تھی, فجر کی پرائیورٹی اس کو پھر بھی رکھا گیا تھا. حضرت عمر نے پھر اپنے ٹائم کے اندر رہتے ہوئے جو اہم اہم فیصلے کیے تھے, ان میں سے ایک یہ فیصلہ تھا کہ انہوں نے جو عشرہ مبشرہ تھے, عشرہ مبشرہ کون ہوتے ہیں, وہ دس صحابہ جن کے رسول اللہ صلی اللہ علیہ وسلم نے دنیا میں ان کو خوشخبری دے دی تھی کہ ان کے لیے ڈائریکٹ جنت ہے, ان میں سے اس وقت چھ تھے صحابہ جو اس وقت تھے, سروائیو کر گئے تھے, وہ اس ٹائم موجود تھے. انہوں نے ان کا ایک آپس میں ایک ٹیم سے بنائی تھی اور ایک خیمے کے اندر ان کو ڈال دیا تھا, اور ان میں حضرت اپنے بیٹے عبداللہ بن عمر کو ایز وٹنس ڈالا تھا کہ جو بھی حالات ہوں گے نا تمہیں وٹنس دینا, ان کا ووٹنگ رائٹ کوئی نہیں تھا, وٹنس تھا. یہ چھ وہ ہیں جن کے بارے میں رسول اللہ صلی اللہ علیہ وسلم نے شیورٹی دی ہے کہ یہ جنتی ہیں. تو یہی انہی میں سے سب سے زیادہ خوف بھی اللہ کا انہی میں سے ہوگا, یہی ایلیجیبل ہیں, ان میں سے کوئی بنے, لیکن خود کسی کو اپوائنٹ نہیں کیا گیا. آپس میں آپ چھ میں سے کوئی ایک اپوائنٹ کر لیں. اس کے بارے میں مختلف رائے بھی آتی ہیں کہ اگر انہوں نے کہا کہ اگر تین کا لاک ہو جائے, تین ایک طرف, تو پھر کس کی رائے بانی جائے گی, اگر یوں ہو جائے تو پھر کیا ہوگا. لیکن ساتھ یہ بھی کہہ دیا تھا, تاریخ کی کتابوں کے اندر اس کے بارے میں مختلف الفاظ کہے گئے ہیں لیکن میں پھر بھی کوٹ کر رہا ہوں, ساتھ یہ بھی کہہ دیا تھا کہ اگر متفق ہو جاتے ہیں لیکن ایک دو جو ہیں وہ پھر بھی ٹیم اپ کر لیتے ہیں کہ ہم نہیں ایکسیپٹ کریں گے, یعنی کہ بات کیا ہے کہ آپس میں طے کر لیں. میجورٹی نے اگر کہہ لیا, چار نے کہہ لیا, بالفر سمجھانے کے لیے ہائپوتھیٹیکلی کہہ رہا ہوں کہ چار نے ایک کے لیے طے کر لیا, دو کہہ رہے ہیں کہ نہیں یہ نہیں ٹھیک. جب چار نے طے کر لیا تو دو پھر اس کی طرف نرمی دکھائیں. تو ان کے بارے میں بہت سخت الفاظ بھی استعمال کیے تھے, اور ایک یہ بھی لفظ استعمال کیا تھا کہ فلانی نماز تک انتظار کرنا ہے بس, اگر ان میں سے کوئی بھی فیصلہ نہ کر پائے, یہ چھ لوگ ہی اگر آپس میں فیصلہ نہ کر پائے تو پھر ان سب کے لیے جو ہے نا سزا ہے, کہ اگر یہ لوگ ایک فیصلہ نہیں کر پاتے آپس میں تو ان کے لیے سزا ہے. تو وہ اس کے بعد وہ نصیحت کر کے کچھ چلے گئے تھے, ابھی وہ خلیفہ اپوائنٹ نہیں ہو سکے تھے, وہ نصیحتیں کچھ کر کے چلے گئے تھے. میں یہ بتا رہا ہوں کہ میں بی ایچ کے واقعات سکپ کر رہا ہوں کیونکہ یہ جو پولیٹیکل پوائنٹ آف ویو ہے اس کو میں نے آج ختم کرنا ہے. حضرت عثمان رضی اللہ تعالیٰ عنہ کو پھر ان چھ جو تھے انہوں نے آپس میں طے کر کے حضرت عثمان رضی اللہ تعالیٰ عنہ کو سلیکٹ کیا تھا کہ ٹھیک ہے ہم ان کو بنا لیتے ہیں خلیفہ اپنا. حضرت عثمان رضی اللہ تعالیٰ عنہ خلیفہ ہوں گے مسلمانوں کے, اور پھر ان کے ساتھ جو ہے مسلمانوں نے اسی طرح کی بیعت کی, الیجنس کی تھی کہ ٹھیک ہے ہم ان کے ساتھ جو ان کا اسلام کے مطابق حکم ہوگا سب کچھ ہوگا وہ مانا جائے گا. ابو قرآن اور حدیث تو کوئی بھی نہیں رہا, تو جو بھی اسلام اور قرآن و سنت کے مطابق چیزیں ہیں وہ ان کی مانی جائیں گی. حضرت عثمان رضی اللہ تعالیٰ عنہ کو اینڈ میں جا کے پھر جب شہید کیا گیا تھا, وہ جب ایک مسئلہ پیدا ہوا تھا وہ خوارج کا, اور جو لوگ سارے جو اسلام سے جو اسلام کے دشمن جو تھے وہ لوگ ایک مسلمانوں کے اندر ایک فرقے بن گئے تھے, اور جو ایک حضرت عثمان کو جس طرح شہید کیا گیا تھا پھر کہ ان کا سیج کر لیا گیا تھا ان کے گھر کے ارگرد, اور پھر ایک دن ان کو اس طرح شہید کیا گیا. بعد میں حضرت علی کو پاپولر کنسنسس کے ساتھ بنایا گیا تھا, جس طرح آج کل کے دور کے حساب سے ایک ریفرینڈم ہوتا ہے کہ یہ ہیں خلیفہ ایکسیپٹ کرنا ہے نہیں کرنا, تو جنرلی عوام نے ان حالات کے جو اس وقت کے حالات تھے اس کے حساب سے ایکسیپٹ کیا تھا. تو اسلام کا جو پیک تھا, جو سنہرا دور تھا اسلام کا, اس کے اندر کیا تھا, نہ بادشاہت تھی یہ والی, نہ اس طرح کا کوئی اور معاملہ تھا, بلکہ خلافت تھی جس کے اندر مسلمانوں میں سے جو بیسٹ ہوتا تھا اس کو ملٹیپل ویز سے سلیکٹ کیا جاتا تھا, بہت مختلف طریقے تھے جن سے سلیکٹ کیا گیا تھا. حضرت ابو بکر کو کس طرح سلیکٹ کیا گیا تھا, پاپولر کنسنسس سے. حضرت عمر کو کس طرح سلیکٹ کیا گیا تھا, ریکمنڈیشن سے. حضرت ابو بکر نے ریکمینڈ کیا تھا کہ ان کو خلیفہ بنایا جائے. حضرت عثمان کو کس طرح کیا گیا تھا, ایک الیکٹوریل کالج بنا دیا گیا تھا کہ یہ آپس میں الیکشنز کر لیں یہ چھ لوگ جو ہیں. اور حضرت علی کو جس طرح کہ آج کل ریفرینڈم ہوتا ہے اس طرح سے سلیکٹ کر لیا گیا تھا. تو ملٹیپل طریقے جس کے اندر مسلمان جو تھے انہوں نے ایک دوسرے کو خلیفوں کو سلیکٹ کیا تھا, اپنے خلیفہ جو تھے ان کو سلیکٹ کیا تھا. بہت انفارچونیٹ ہوا کہ پھر کچھ عرصے بعد حضرت حسن رضی اللہ تعالیٰ عنہ کو بھی پھر سلیکٹ کیا گیا تھا, لیکن بعد میں جب پھر وہ بنو امیہ کا دور آیا تو پھر مسلمانوں کے لیے انفارچونیٹ ہوا بہت زیادہ کہ ہم دوبارہ ڈرفٹ بیک کر گئے ٹورڈز بادشاہت, کہ وہ جو بادشاہت والا نظام تھا اس کی طرف دوبارہ مسلمان جو تھے وہ ڈریگ آؤٹ ہو گئے, کہ دوبارہ وہی ہونا شروع ہو گیا کہ جو باپ ہوگا اس کا بیٹا جو ہوگا یا اولاد ہی میں سے کوئی خلیفہ بنے گا. نام خلیفہ دیتے گئے لیکن اوور آل جو تھا وہ رہا جو تھا وہ ایک طرح کی بادشاہت ہی رہی تھی, لیکن وہ اس دور کی بادشاہت سے پھر بھی بہت بہتر تھی, اور شریعت اور اسلام کے قوانین اور احکامات جو تھے وہ لاگو تھے اور انہی کے مطابق فیصلے ہویا کرتے تھے. بعد میں ایک اور exemption بھی آتی ہے, وہ آتی ہے حضرت عمر بن عبد العزیز کی, سوری رضی اللہ تعالیٰ عنہ کہہ رہا ہوں, یہ بعد میں آتے ہیں عمر بن عبد العزیز. ان کو بھی جو سلیکٹ کیا گیا تھا وہ بادشاہت کی بنیاد کے اوپر نہیں کیا گیا تھا, بلکہ انہوں نے کہا تھا ان کو, بلکہ پہلے اپوائنٹ اس نے کیا گیا, انہوں نے اس کو نہیں مانا تھا, تو ان کو پھر پاپولر ایکسیپٹنس کے ساتھ ان کو ایکسیپٹ کیا گیا تھا. وہ ایک ایکسیپشن پھر بھی دوبارہ بعد میں آتے ہیں. لیکن ادروائز ہمارا جو دور جو گزرا ہے, جس طرح بنو امیہ کا دور, بنو عباس کا دور, فاطمیت کا دور جو تھا جو ایجپٹ اور اس سائڈ پہ رہا تھا, اور جو پھر ہمارا جو دور رہا تھا یہ سلطنت عثمانیہ اور ٹرکس, جو اس طرح اس علاقے کے اندر جو مغلوں کا رہا تھا, یہ سب کچھ یہ نارملی کیا تھے سارے, بیسکلی یہ بادشاہت کی طرف دوبارہ ڈرفٹ ہوا تھا اسلام کا. تو پولیٹکس کے اندر, اب واپس میں کرتا ہوں, جب پوری دنیا کے اندر بادشاہت ہوتی تھی تو اسلام نے یہ آئیڈیا دیا تھا کہ جو خلیفہ ہوتا ہے, جو امیر المومنین ہوتے ہیں, وہ کون ہوتا ہے؟ خادم ہوتا ہے, سرونٹ ہوتا ہے قوم کا, اس کے اوپر یہ ذمہ داری دی جاتی ہے والی, اور وہ ایک سیلریڈ پرسن ہوتا ہے. ایسا نہیں ہے کہ اس کے پاس بے تحاشا اختیارات ہیں, کوئی رویلٹی حاصل نہیں ہے اسے کہ یہ جو خزانے ہیں ان کے اوپر ہمیں رویلٹی حاصل ہے. جس طرح جتنے بھی عرب کنٹریز ہیں ان کے اندر آپ دیکھ لیں, آج کل کے عرب کنٹریز جو بنے ہوئے ہیں ان کے اندر آپ دیکھ لیں کہ جو رولنگ ایلیٹ ہوتی ہے وہ بہت امیر امیر لوگ ہوتے ہیں, کیونکہ اس ملک سے جو بھی تیل نکل رہا ہوتا ہے ان کو اس کے اوپر رویلٹی حاصل ہوتی ہے. تو ایسی کوئی چیز نہیں ہوتی تھی, نہ کوئی رویلٹی تھی, سیلریڈ پرسنٹ تھے. اور جو میں آپ کو ایگزامپلس دے دی ہیں ہمبلنیس کی, کہ اس درجے کی ہمبلنیس ہوتی تھی ان کے اندر, اس درجے کی ہمبلنیس ہوتی تھی. پھر اس کے علاوہ جب مسلمانوں نے, جب حضرت عمر رضی اللہ تعالیٰ عنہ کے دور میں مسلمان جب فلسطین پہنچ گئے تھے, یروشلم اس دور کے جو شہر ہوتے تھے ان کے ایک بڑی بڑی دیواریں ہوتی تھیں, تو یروشلم کا جب سیج ہویا ہوا تھا مسلمانوں کا, تب مسلمانوں کو وہاں سے عیسائیوں کی طرف سے یہ معلوم ہو گیا یہ بات کہ ان لوگوں کے ہاں ایک بات ہے کہ یہ صرف ایک عاجز, ایک پروفیسی ان کے ہاں چلی آ رہی ہے کہ اس شہر نے, یروشلم کے شہر نے ایک عاجز عادل بادشاہ کے آگے سرنڈر کرنا ہے. ان کو یہ پروفیسی پتہ لگ گئی مسلمانوں کو. تو مسلمانوں کے جو فوج کے جو لیڈر تھے, حضرت عمر, حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کے دور میں کون لیڈر تھے مسلم آرمی کے, کون لیڈر تھے؟ خالد بن ولید رضی اللہ تعالیٰ عنہ. حضرت عمر کے دور میں کون تھے؟ حضرت عبید اللہ بن جرہ رضی اللہ تعالیٰ عنہ. تو حضرت عبید اللہ بن جرہ رضی اللہ تعالیٰ عنہ کو جب یہ بات پتہ لگی انہوں نے کہا یہ تو ہمارے موجود ہیں, یہ جس عادل بادشاہ کی بات کر رہے ہیں تو مدینہ میں موجود ہیں. انہوں نے حضرت عمر کو ایک خط لکھ دیا کہ آپ تشریف لائیں, آپ تشریف لائیں گے تو یہاں پہ ہمیں مل جائے گا, یروشلم ہمیں مل جائے گا, ہمیں لڑنے کی ضرورت ہی نہیں پڑے گی, سیج لمبا جاری رکھنے کی ضرورت پڑے گی نہیں, آپ بس تشریف لائیں. کوئی یہ کہانی نہیں سنائی اس طرح کر کے, خط میں کچھ طرح کی کہانی ڈالی کہ آپ کچھ عاجز بننے کی کوشش کرنا ہے کچھ, کیونکہ وہ عاجز تھے ہی, عادل تھے ہی وہ. حضرت عمر نے اب سفر کرنا تھا مدینہ سے کہاں؟ یروشلم کا. تو کس طرح سفر کیا انہوں نے؟ آج کل کسی بھی ملک کے کسی بھی ہیڈ نے سفر کرنا ہوتا تو کس طرح سفر کرتے ہیں؟ چارٹرڈ فلائٹس آتی ہیں, پورے منسٹرز کی ٹیم جا رہی ہوتی ہے ساتھ اس کے اندر, اور کروڑوں روپے کا خرچہ ہو رہا ہوتا ہے. اور یہ بھی نہیں, باہر کے ملکوں میں بھی یہ ہوتا ہے. جیسے مثال کے طور پہ جب یہ پریزیڈنٹ کلنٹن پاکستان آیا تھا 99 کے بالکل اینڈ یا 2000 کے شروع کے اندر, تو ایک تو ٹھیک ہے اپنی بڑی جو فلائٹس ہوتی ہیں وہ تمام چیزیں آئیں, اور ان کے جو فلائٹس ہوتی ہیں نا جہاز ہوتے ہیں جو ڈیڈیکیٹڈ ہوتے ہیں, یہ اس طرح نہیں ہوتے کہ سیٹس لگی ہوتی ہیں جیسا باقی جہاز ہوتے ہیں, ان کے بنے ہوتے ہیں, لاؤنج بنا ہوتا ہے, بیڈ روم بنے ہوتے ہیں, پراپر گھر کی طرح نقشہ بنا ہوتا ہے تاکہ ریلیکس کرتے ہوئے جائیں یہ. تو جب پریزیڈنٹ کلنٹن آیا تھا تو ایون اس کی لیموزینز بھی ساتھ آئی تھیں, جن گاڑیوں کے اوپر اس نے یہاں پہ لوکلی ٹریول کرنا تھا وہ لیموزینز بھی ساتھ آئی تھیں. تو حضرت عمر بن خطاب رضی اللہ تعالیٰ عنہ, امیر المومنین, جن کے دور کے اندر ایک سپر پاور جو تھی پرشین امپائر ستیہ ناس ہو گیا تھا, ختم ہو کے رہ گئے تھے. پرشین امپائر اتنا پش بیک ہوا تھا, اتنا پش بیک ہوا تھا کہ پرشین امپائر کا جو بادشاہ تھا اس نے پتہ کیا کیا تھا؟ اس نے چائنا کے جو ایمپرر تھا اس سے ریکویسٹ کی تھی کہ مجھے پروٹیکٹ کریں آپ. اس قدر اینڈ تک چلا گیا تھا. اور یہاں پہ رومن امپائر کا کیا حال تھا کہ بیزنٹائن امپائر جو تھا وہ پورا ختم ہو کے رہ گیا تھا, اور جو ویسٹرن رومن امپائر تھا جس کو پھر صرف رومن امپائر ہی کہا جاتا تھا پھر, وہ اتنا اوپر تک چلا گیا تھا والا. ایک وقت میں دو سپر پاورز کے ساتھ مسلمانوں نے مقابلہ کیا تھا. تو جن کے نام سے ایک اتنی دہشت و خوف تھا, اور وہ کس طرح ٹریول کر کے جا رہے تھے, ایک انہوں نے اونٹ لیا, سامان اس کے اوپر رکھا, اور اپنے ساتھ ایک خادم رکھا. اونٹ کے اوپر سامان, سفر سامان جو سفر کا جو سامان تھا اس کے رکھنے کے بعد بیٹھنے کی ایک بندے کی صرف جگہ تھی. اب یہ بھی کر سکتے تھے وہ کہ بیت المال سے دو اونٹ لے لیتے, لیکن انہوں نے ایک لیا کہ نہیں ہمارے لیے کافی ہے, یہ ایک اونٹ لیا, سامان رکھا, ایک بندہ بیٹھ سکتا تھا ایک وقت میں. پھر یہ نہیں کیا انہوں نے کہ بس میں بیٹھوں گا, خادم صاحب آپ چلاتے جائیں. انہوں نے رکھی ہوئی تھی باریاں رکھی ہوئی تھیں کہ ایک ٹرن کے اندر عمر امیر المومنین جو ہیں وہ اوپر بیٹھیں گے اور جو غلام ہوگا وہ اونٹ کے ساتھ چلے گا, پھر نیکسٹ ٹرپ کے اندر وہ چلیں گے اونٹ کو پکڑ کے اور جو غلام خادم ہوگا وہ اونٹ کے اوپر بیٹھا ہوگا. اس طرح پورا سفر کرتے رہے جتنے بھی ان کو دن لگے. جب وہاں قریب پہنچ گئے تھے, فلسطین تک پہنچتا تھا, تو اللہ کی طرف سے یہ ہوا کہ جو باری آئی تھی, جو ٹرن تھی, وہ خادم کے اوپر بیٹھنے, غلام کے اوپر بیٹھنے کی تھی. اس نے حضرت عمر کی منتیں کی کہ لوگ کیا کہیں گے, تو میں اونٹ کو لے کے چلتا ہوں, آپ اوپر بیٹھیں, کچھ تھوڑا سا شہانہ طریقہ ہوگا, کچھ ہوگا. تو انہوں نے کہا باری تمہاری بنتی ہے, اس میں شہانہ پن کون سا ہے, تمہاری باری ہے, تم ہی چلو گے. اور حضرت عمر کی پرسنالٹی کے سامنے زیادہ بحث بھی نہیں کی جا سکتی تھی. تو جب وہ وہاں پہ گئے ہیں, آ رہے تھے, تو مسلمانوں نے, فوج نے دیکھا کہ خلیفہ ہمارے آ رہے ہیں, تو ان کو عیسائیوں کو کہہ دیا اوپر چڑھ کے دیکھ لو اپنی دیواروں کے اوپر, وہ ہمارے بادشاہ آ رہے ہیں, ہمارے امیر المومنین وہ آ رہے ہیں. تو ان کے جتنے بھی بڑے بڑے جو ان کے جو پریسٹ پادری بھی تھے اور جو ان کے جو گورنر وغیرہ تھے, وہ سب دیوار کے اوپر, جو شہر کی بڑی دیوار کے اوپر کھڑے ہو کے دیکھنا شروع ہو گئے کہ کون ہے ان کا جو اونٹ کو پکڑ کے آ رہا ہے نا, یہ ہمارے امیر المومنین ہیں. کپڑے جو تھے ان کے وہ اتنے زیادہ تھے کہ اس کے اوپر مسلسل جو تھے وہ پیچز لگے ہوئے تھے. اگر ہماری کوئی شرٹ کے کہیں دھاگا خراب ہونا شروع ہو جائے تو ہم کیا کرتے ہیں, اس کو تو فی سبیل اللہ دے دیتے ہیں ہم لوگ, یہ اللہ کی راہ میں ہم نے دے دیا ہے, کہیں سے کوئی دھاگا خراب ہو گیا, رنگ فیڈ ہو رہا ہے, کچھ خراب ہو رہا ہے. ان کے وہی کپڑے چلتے رہے, جہاں پہ خراب ہوتا تھا وہاں پہ پیچز لگا دیا کرتے تھے کپڑے کے. تو پورے کپڑے کے اوپر اس طرح کے مختلف قسم کے پیچز لگے ہوئے ہیں. آگے آ رہے تھے تو بیچ میں سے ایک پانی گزر رہا تھا, تو اس پہ انہوں نے اپنے کپڑے کو ایک ہاتھ سے تہ بند, ان کو ایک ہاتھ سے سمیٹا اوپر کیا, جوتی اتار کے اس میں کر لی, پکڑ لی, اور ایک ہاتھ سے اونٹ کو پکڑ کے آ رہے ہیں. اس عاجزی اور سادگی کے ساتھ جب وہ آئے تو انہوں نے, کرسچنز نے گیٹس شہر کے ویسے ہی کھول دیا کہ ہمارے ہاں ایک پروفیسی چلی آ رہی تھی, ایک پیشن گوئی چلی آ رہی تھی کہ بالآخر اس شہر کو جب فاتح ہوگا نا تو ایک بہت عاجز عادل بادشاہ ہوگا, تو یہ وہی ہے جس کا منظر ہم نے آج دیکھا ہے. اور ان کو ویلکم کیا گیا تھا. تو یروشلم جو تھا وہ اس طرح فتح نہیں ہوا تھا کہ قتل و غارت ہوئی ہے اور اتنے لوگ مارے گئے, شہید ہوئے, بلکہ کیا ہوا تھا, ہینڈ اوور کیا تھا, اور ایک ایگریمنٹ کیا تھا حضرت عمر بن خطاب رضی اللہ تعالیٰ عنہ نے. اور وہ ایگریمنٹ کیا تھا کہ کرسچنز کو یہاں پر فل رائٹس حاصل ہوں گے, ان کی کوئی چرچ, کوئی عبادت کی جگہ, کیونکہ یروشلم کے اندر ان کی سوائے چرچ کی اور بھی عبادت کی جگہیں ہیں. کیوں؟ کیونکہ یہ وہ جگہ ہے جہاں پہ ان کے مطابق عیسیٰ علیہ السلام جو تھے, جن کو وہ سن آف گاڈ کہتے ہیں اپنے عقیدے کے مطابق, تو وہ کیا کریں گے, وہ یہاں پہ کروسیفائی ہوئے تھے, یہ ان کا گھر تھا, یہ ان کی مختلف جگہیں تھیں. جس طرح ہم نے مکہ اور مدینہ کے اندر جو رسول اللہ صلی اللہ علیہ وسلم اور صحابہ کی مختلف جگہیں تھیں ان کو ہم نے پوائنٹ آؤٹ کیا ہوا ہے نا, ہم نے کیا ہوا ہے نا پوائنٹ آؤٹ, ہمارے لیے وہ مقدس جگہ ہیں, ہم عبادت تو نہیں کرتے ان جگہوں کی, صرف رسپیکٹ ہے ان جگہوں کی ہسٹری کے پوائنٹ آف ویو سے. تو کرسچنز کو کیا کہہ دیا, عیسیٰ علیہ السلام کو ہم کیا مانتے ہیں, اللہ تعالیٰ نے ہمیں کیا عقیدہ بتایا, اللہ کے بندے تھے, اللہ کے رسول تھے, وہ اللہ تعالیٰ کے کلمہ تھے جو انہوں نے القا کیا تھا مریم سلام علیہا کے اوپر. تو اللہ تعالیٰ کے وہ بندے تھے, کوئی سپر نیچرل نہیں تھے, وہ جو معجزات تھے وہ اللہ تعالیٰ کے بے اذن اللہ, اللہ تعالیٰ کے اذن سے وہ معجزات کیا کرتے تھے, لیکن وہ عام انسان تھے. اور عیسائی کیا مانتے ہیں, انہیں سن آف گاڈ, خدا کا بیٹا مانتے ہیں, خدا کا ایک روپ کہتے ہیں وہ. کرسچنز, کرسچینٹی کے اندر ٹرینیٹی کا کانسیپٹ جو تثلیث کا کانسیپٹ ہے وہ بہت ڈیفیکلٹ ہے ایکسپلین کرنا, ان کو وہ خود بھی نہیں ایکسپلین کر پاتے وہ. تو ایک حساب سے ہم کیا کہیں گے کہ اللہ کے رسول کی توہین کر رہے ہیں آپ لوگ, کہ یہ آپ ان کو سن آف گاڈ کہہ رہے ہیں آپ. لیکن حضرت عمر نے کیا کہہ دیا کہ آپ کو اپنے تمام ریلیجن کے جو سمبلس ہیں, کراس ہے اور جو کچھ بھی ہے, حالانکہ اللہ تعالیٰ قرآن میں کہہ رہے ہیں ماں قتلوہ وما سلبوہ، نہ تو ان کو قتل کیا تھا نہ صلیب چڑھایا گیا تھا. رسول اللہ صلی اللہ علیہ وسلم نے کیا فرمایا، عیسیٰ علیہ السلام جب آئیں گے قیامت سے پہلے تو وہ جو کام کریں گے ان میں سے ایک کیا ہے، دجال کو قتل کرنا، خنزیر کو قتل کرنا، صلیب توڑیں گے، یہ سارا کانسیپٹ ختم کریں گے. لیکن حضرت عمر نے ریلیجن کا فریڈم اتنا اسلام میں ہے کہ حضرت عمر نے کیا کہا تھا کہ آپ کے کراس، آپ کے چرچز، آپ کے ان تمام چیزوں کو نہ تو مسلمز اوورٹیک کریں گے، پاپولیٹ کریں گے ان چیزوں کو، نہ قبضہ کر لیں گے، نہ آپ کو روکیں گے کبھی ان چیزوں میں سے کسی ایک کے اوپر. عمر بن خطاب رضی اللہ تعالیٰ عنہ کے سائن تھے اس کے اوپر، جو مسلمانوں کا کرسچنز کے ساتھ ایگریمنٹ ہوا تھا. مائنورٹی کے رائٹس اتنے ہیں اسلام کے اندر کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا جس نے ایک ذمی کو، ایک مائنورٹی جو کہ مسلمانوں کے پروٹیکشن کے اندر رہ رہا ہوتا ہے، جیسے ہمارے ملک کے اندر ہندو اگر رہ رہے ہیں یا ہمارے ملک کے اندر اگر کوئی کرسچنز رہ رہے ہیں، یا جس طرح ابھی ایک ایونٹ ہونا ہے تو جس طرح سکھ آئے ہیں واہگہ بارڈر سے، آپ نے کل پرسوں دیکھا ہوگا خبروں کے اندر، ایک ذمی کو بھی اگر قتل کیا وہ جنت کی خوشبو تک نہیں سونگ سکے گا، حالانکہ اس کی خوشبو بہت دور تک سونگی جا سکے گی، جنت دور کی بات، خوشبو بہت دور دور تک آ رہی ہوگی، اتنی سختی ہے اس کے اندر. یہ کچھ چند ہائی لائٹس ہوئیں ہمارے خلافت کے دور کے اندر اور مسلم ہسٹری کے اندر. کچھ باتیں ہم ریوائز کر لیں، آپ لوگ ریویژن کروائیں، کیا کیا باتیں ہم نے دیکھی ہیں اسلام کی، کچھ باتیں بتائیں. نمبر ون، پہلی بات میں نے کہاں سے سٹارٹ کی ہے، ہسٹری کتنی امپورٹنٹ ہے. اس کی ایگزامپل آپ یہ ہمیشہ مائنڈ میں رکھیں کہ ایک ایسا بندہ جس کی یاداشت ہی کھو گئی ہو، اسے کیا حال ہوگا، اس کا پریزنٹ کیسا ہوگا اور اس کا مستقبل کیا ہوگا. اس کو نہ یہ پتا کہ میں نے ابھی کیا کرنا ہے، اور مستقبل کے اندر اس کو پتہ بھی نہیں ہوگا کہ مستقبل میں کوئی پلان بھی کرنے کی ضرورت ہے مجھے. یہی حال ہمارا ہوگا اگر ہمیں نہیں پتا کہ ہماری ہسٹری کیا رہ چکی ہے پیچھے، اسلام کی پیچھے کیا تاریخ ہے. اقبال کے کیا شعر سنایا آپ کو میں نے، کبھی اے نوجوان مسلم تدبر بھی کیا تو نے، وہ کیا گردوں تھا جس کا تو ہے ٹوٹا ہوا تارا. مسلمانوں کا بتایا کہ خلافت جو ہوتی تھی وہ کس طرح سلیکٹ کیا کرتے تھے، اس کے اندر آپ کو یہ بتایا کہ ان کی سیلری کس طرح ہوتی تھی، عورتوں کو انہوں نے حق دیا ہوتا تھا کہ عورتیں گھر کے فائنینسز بجٹس مینیج کیا کرتی تھیں. اس کے اندر آپ کو یہ بھی بتا دیا کہ جمعے کا سسٹم کس طرح ہوتا تھا، اور آپ کو یہ بھی بتا دیا کہ ایک عورت بھی، ایک ان پڑھ عورت بھی خلیفہ کے اوپر ڈائریکٹ آن ہز فیس کرٹیسائز کر سکتی تھی، اور اس کی بات کا وزن ہوتا تھا، اس بات میں کسی کو کرٹیسائز نہیں کیا جاتا تھا. خلیفہ جو ہوتے تھے وہ کوئی روٹ لگا کے نہیں چلا کرتے تھے، بلکہ اپنی آئیڈینٹیٹی چھپا کے گش کیا کرتے تھے کہ کہیں پر کوئی پرابلم نہ ہو. ایون حضرت عمر رضی اللہ تعالیٰ عنہ کو جب شہید کر دیا گیا تھا، حضرت عثمان بھی شہید ہوئے، حضرت علی بھی شہید ہوئے، پھر بھی کسی نے کوئی سیکیورٹی کا بندوبست نہیں کیا کہ اب ارد گرد باڈی گارڈس کھڑے ہوئے ہوں گے، یا کوئی سیکیورٹی کی کوئی جیکٹ پہن کے چل رہے ہوں گے کہ کوئی بلٹ پروف جیکٹ ہے یا کچھ اس طرح کی چیز ہے کہ ہمیں نہ مارا جا سکے، کیونکہ سارا توکل اللہ کے ساتھ ہوتا تھا. انہوں نے جتنے بھی اچھے کام کیے تھے، انہوں نے یہ نہیں کہا بھائی ادھر آپ میری اخبار میں کوئی خبر چھپوا دے اس کے اوپر، سب کام اللہ کے لیے کیے تھے انہوں نے، جتنے بھی کام ہوئے تھے. عاجزی اور انکساری کتنی تھی، اور اللہ تعالیٰ کی نے جو ذمہ داریاں دی ہیں ان کا کس قدر احساس تھا. ٹائم ایگزیکٹ 10 o'clock ہو گیا، آپ نے کوئی کوشچن پوچھنا ہے پوچھ لیں، پھر اس کلاس کو آگے کنٹینیو میں کرتا رہوں گا. اس طرح بیچ میں سے ٹپس اینڈ بیسکس جو حصے میں بتاتا جاؤں گا اسلامک ہسٹری سے ریلیٹڈ، اور ان کا کمپیریزن آج کل کے دور کے اندر کہ جو ہمیں درس دے رہے ہوتے ہیں ان کے اپنے ملک کے اندر کیا حال ہوتا ہے. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک.